देखिए भाई, किताब पर बाबुल कवदि फी मा दून नफ्स हुआ फी मा युम कि नुहिफ़ुल मुमाथलति फकत फयुक्तस्सु क़ातिउल यदि अमदन मिनल मफ़सिलि इन्नमा क़ाल मिनल मफ़सिलि इहतिराज़न मिम्मा इज़ा क़ुतिअ मिन निस्फ़िस सा'इदि औ मिन निस्फ़िस सा'क़ि इज़ ला युम्किनु हिफ़्ज़ुल मुमासला وإن كانت يده أكبر مما قطع كالرجل ومارن الأنف فإن الرجل إذا قطعت من المفصل يجب القصاص وفي مارن الأنف يجب القصاص لا في قصبة الأنف لأنه لا يمكن فيها حفظ المماثلة. جنايات کے مسائل ذکر ہو رہے ہیں بھائی. باب القود فی ما دون النفس, یہ باب ہے اس قود کے بیان میں, فی ما دون النفس, جو نفس سے کم کے اندر آئے, جو نفس سے کم کے اندر آئے. ایک تو یہ ہے, ایک شخص دوسرے کی جان لے لے تو وہاں قصاص آتا ہے, اس کو بھی بدلے میں قتل کیا جاتا ہے. اور ایک ہے قصاص نفس سے کم کے اندر, یعنی کسی نے کسی کا ہاتھ کاٹ دیا یا پاؤں کاٹ دیا, کسی نے کسی کی آنکھ پھوڑ ڈالی, تو اس میں بھی بعض صورتوں میں قصاص آتا ہے, اور بعض صورتوں میں جو ہے وہ مالی جرمانہ یعنی دیت وغیرہ آتی ہے. تو اس کا بیان ہوگا اس میں بھائی. تو کہتے ہیں باب القود فی ما دون النفس, یہ باب ہے اس قود کے بیان میں, اس قصاص کے بیان میں جو نفس سے کم کے اندر ہو, یعنی اعضاء کے اندر ہو. ہوا فی ما یمکن حفظ المماثلۃ فقط, یہاں سے قصاص فی الاعضاء, قصاص فی الاطراف, اس کا ضابطہ ذکر کر رہے ہیں. ضابطہ یہ ہے کہ قصاص فی الاعضاء تب ہی آئے گا جہاں مماثلت ہو سکے, جہاں مماثلت کی رعایت رکھی جا سکے, یعنی جتنا نقصان مجرم نے کیا ہے اس کو بھی اتنا ہی نقصان ہو. تو اس کی بنیاد مماثلت پر ہے. کس پر ہے؟ جہاں مماثلت کی حفاظت ہو سکے وہاں قصاص فی العضو آئے گا, اور جہاں مماثلت کی حفاظت نہ ہو سکے تو قصاص فی العضو نہیں آئے گا. مثلا ایک شخص نے دوسرے شخص کا ہاتھ جوڑ سے کاٹا, مثلا یہ کلائی کے جوڑ سے ہاتھ کاٹا ہے, تو اس میں مماثلت ممکن ہے, مجرم کے ہاتھ کو بھی کلائی کے جوڑ سے کاٹ دیا جائے گا. ایک شخص نے دوسرے کے ہاتھ کو کوہنی کے جوڑ سے کاٹا, تو یہ جوڑ سے کاٹا ہے, اس میں مماثلت ممکن ہے, مجرم کے ہاتھ کو بھی جوڑ سے ہی وہیں سے کاٹ دیا جائے گا. اور اگر مماثلت نہ ہو سکے تو پھر وہاں قصاص نہیں آئے گا, وہاں دیت وغیرہ آئے گی بھائی. مثلا ایک شخص نے دوسرے کی کلائی کے درمیان سے اس کا ہاتھ کاٹ دیا, جو کوہنی ہے اور ہتھیلی ہے اس کے درمیان سے, یعنی ہڈی توڑ دی اس کی. اور ضابطہ یاد رکھنا بھائی, ہڈی کے اندر قصاص نہیں ہے بھائی, ہڈی کے اندر قصاص نہیں ہے, سوائے دانت کے. دانت میں قصاص ہے. قرآن میں اللہ فرماتے ہیں ان نفس بالنفس, جان کے بدلے جان ہے, والعین بالعینی, اور آنکھ کے بدلے آنکھ ہے, والانف بالانفی, اور ناک کے بدلے ناک ہے, والاذن بالاذنی, اور کان کے بدلے کان ہے, والسن بالسنی, اور دانت کے بدلے دانت ہے, والجروح قصاص, اور زخموں میں قصاص ہے, زخموں میں قصاص ہے. تو دیکھو یہ نص آ گئی, اس میں دیکھو قصاص کا حکم ہے, اور صرف جان کے اندر نہیں ہے بلکہ اعضاء کے اندر بھی قصاص کا حکم دیا گیا, زخموں کے اندر بھی قصاص کا حکم دیا گیا. لیکن زخموں کے اندر اور باقی اعضاء میں قصاص وہیں پر آئے گا جہاں پر مماثلت ہو سکے, برابری ہو سکے, دونوں میں برابری ہو سکے. اور میں نے بتلا دیا ضابطہ آپ کو کہ ہڈی کے اندر قصاص نہیں ہے بھائی, حدیث میں ذکر آتا ہے. ہاں البتہ دانت کا استثناء ہے, دانت بھی ہڈی ہے, لیکن اس کے اندر قصاص آئے گا بھائی. کسی نے کسی کا دانت توڑ دیا ہے تو قصاص میں اس کا بھی وہی دانت توڑ دیا جائے گا, نکال دیا جائے گا. بات سمجھ میں آ گئی. اس کے بعد ایک اور بات یاد رکھیں, ایک ہے دیت بھائی, دیت, اور ایک ہے عرش. الف یعنی حمزہ را شین, حمزہ را شین عرش. دیت جو ہے پورے نفس کے اندر جو زمان آتا ہے اس کو دیت کہتے ہیں. اور وہ آپ پڑھ چکے ہیں کہ 100 اونٹ ہوں گے یا 10,000 درہم ہوں گے یا 1,000 دینار, ان جس شکل میں بھی وہ ادا کرنا چاہیں کر سکتے ہیں. البتہ یہ جو نفس سے کم کے اندر جو زمان آتا ہے اس کو عرش کہتے ہیں. عرش جیسے بھائی ہاتھ, ہاتھ کی دیت جو ہے یا ہاتھ کا عرش جو ہے وہ 50 اونٹ ہیں بھائی. 50 اونٹ دونوں ہاتھ کاٹ دیے تو گویا جن سے نفع ہی ختم کر دیا. یہ دیتوں کا باب آ رہا ہے, آگے تفصیل خوب تفصیل وہاں بھی ذکر ہو جائے گی بھائی. تو بس یہاں اتنا یاد رکھیں کہ نفس سے کم یعنی اعضاء کے اندر جو مالی جرمانہ آتا ہے اس کو عرش کہتے ہیں, اور پورے نفس میں جو مال انواجب ہوتا ہے اس کو دیت کہتے ہیں. ہاں یہ ایک دوسرے کی جگہ بھی استعمال ہو جاتے ہیں, کبھی عرش ہی کو دیت بھی کہہ دیتے ہیں اور کبھی دیت کو ہی عرش بھی کہہ دیتے ہیں. تو کہتے ہیں ہوا فی ما یمکن حفظ المماثلت فقط, کہتے ہیں یہ قصاص جو ہے مادون نفس کے اندر اسی صورت میں ہوگا جب مماثلت کی حفاظت ممکن ہو سکے. جب ہوا فی ما یمکن حفظ المماثلتی فقط, فقط یعنی صرف اسی صورت میں آئے گا جب مماثلت کی حفاظت ہو سکے, یعنی جب برابری ہو سکے, جب برابری ہو سکے. اور دیکھو ہاتھ جوڑ سے کاٹا ہے تو دوسرے کا ہاتھ بھی جوڑ سے کاٹ دیا جائے گا, دیکھو برابری آ گئی. لیکن ہڈی کے اندر قصاص نہیں ہے بھائی, کیونکہ ہڈی کے اندر برابری نہیں ہو سکتی. ایک شخص نے دوسرے کے ہاتھ کلائی کے درمیان سے کاٹ دیا تو ہڈی بھی معلوم ہوا, ہڈی بھی اس نے کاٹ دی, ہڈی بھی توڑ دی. تو کیا اب ایسا ممکن ہے کہ مجرم کا ہاتھ بالکل اسی طرح کاٹ دیا جائے؟ نہیں بھائی, کیونکہ ہڈی سخت ہے تو وہاں برابری ہوگی نہیں. ہو سکتا ہے اس سے کم کٹے اور ہو سکتا ہے اس سے زیادہ کٹ جائے بھائی, اس سے زیادہ ٹوٹ جائے. تو لہذا ہڈی کے اندر قصاص نہیں کیونکہ وہاں برابری نہیں ہو سکتی. تو کہتے ہیں ہوا فی ما یمکن حفظ المماثلت فقط, یہ صرف انہی اعضاء میں ہوگا جہاں مماثلت کی حفاظت ہو سکے, یعنی جہاں برابری ہو سکے. فَيُقْتَصُ قَاطِعُ الْيَدِ عَمْدًا مِنَ الْمَفْصِلِ, تو بس قصاص لیا جائے گا قاطع الید عمدن, جان بوجھ کر ہاتھ کو کاٹنے والے سے. من المفصل, مفصل کہتے ہیں جوڑ کو بھائی, یہ ہڈیوں کے جو جوڑ ہیں یہ مفصل کہلاتے ہیں. فیقتص قاطع الید عمدن من المفصل, بس قصاص لیا جائے گا قاطع الید ہاتھ کو کاٹنے والے سے. عمدن جان بوجھ کر, من المفصل جوڑ سے, جوڑ سے, یہ من المفصل کا تعلق قاطع سے ہے. بس قصاص لیا جائے گا اس شخص سے جو ہاتھ کو جان بوجھ کر جوڑ سے کاٹنے والا ہے. ترجمہ سمجھ میں آ گیا؟ فَيُقْتَصُ قَاطِعُ الْيَدِ عَمْدًا مِنَ الْمَفْصِلِ, بس قصاص لیا جائے گا اس شخص سے جس نے ہاتھ کو جان بوجھ کر جوڑ سے کاٹا ہے. انما قال من المفصل, مصنف نے مفصل کہا. کہتے ہیں مصنف نے من المفصل کی قید کیوں لگائی؟ کہتے ہیں احتراز مما اذا قطع من نصف الساعد او من نصف الساق اذ لا يمكن حفظ المماثله, کہتے ہیں یہ احتراز ہے اس صورت میں جب اس نے ہاتھ کو کاٹا من نصف الساعد, نصف کلائی سے, او من نصف ساقی, یا نصف پنڈلی سے. اس لا یمکن حفظ المماثلتی, کیونکہ اس صورت میں مماثلت کی حفاظت ممکن نہیں, یعنی اس صورت میں برابری نہیں ہو سکتی, مماثلت نہیں ہو سکتی. یاد رکھیے ایک ہے الساعد اور ایک ہے الساق. ساعد کہتے ہیں یہ کلائی کے جوڑ سے لے کر کوہنی کے جوڑ تک ہاتھ کا جو حصہ ہے اس کو ساعد کہتے ہیں, یعنی کلائی والا حصہ جو ہے. اور اس کے درمیان سے اگر کسی نے ہاتھ کاٹا معلوم ہوا ہڈی کاٹی ہے, اور ہڈی کے اندر تو قصاص نہیں ہے کیونکہ وہاں برابری نہیں ہو سکتی. اسی طرح کسی نے کسی کی ٹانگ پنڈلی سے کاٹی, ساق بھائی, ساق پنڈ, ہاں پاؤں کا حصہ گھٹنے سے لے کر نیچے پاؤں کے جوڑ تک جو حصہ ہے اس کو ساق کہتے ہیں. اور یہاں بھی چونکہ ہڈی آ گئی, اس نے معلوم ہو اس نے ہڈی توڑی ہے, تو اس کے اندر مساوات نہیں ہو سکتی, تو لہذا یہاں قصاص نہیں آئے گا. ہاں البتہ اگر جوڑ سے ہاتھ یا پاؤں کاٹا ہے تو مجرم کا بھی جوڑ سے ہی ہاتھ یا پاؤں کو کاٹ دیا جائے گا. یہ معنی ہے. کہتے ہیں انما قال من المفصل احتراز مما اذا قطع من نصف الساعد او من نصف الساق اذا يمكن حفظ المماثلہ, کہ مصنف نے من المفصل کی قید لگائی احتراز کرتے ہوئے اس صورت میں جب کاٹنے والے نے نصف کلائی سے اس کے ہاتھ کو کاٹا, او من نصف الساق یا نصف پنڈلی سے اس کے پاؤں کو کاٹا. اس لا یمکن حفظ المماثلتی, اس لیے کیونکہ پھر مماثلت کی حفاظت ممکن نہیں, برابری نہیں ہو سکتی, تو اس صورت میں پھر قصاص نہیں آئے گا. وَإِن كَانَتْ يَدُهُ أَكْبَرَ مِمَّا قُطِعَ, اگرچہ اس جنایت کرنے والے کا ہاتھ بڑا ہے, مِمَّا قُطِعَ اس ہاتھ سے جس کو کاٹا گیا ہے. بھئی صورت یہ, ایک شخص نے دوسرے کا ہاتھ جوڑ سے کاٹا, لیکن وہ کمزور سا دبلا پتلا آدمی ہے, چھوٹا سا قد ہے, تو یقیناً اس کا ہاتھ چھوٹا ہے, اور جو کاٹنے والا تھا وہ اونچا لمبا قد ہے, تو یقیناً اس کا ہاتھ بڑا ہوگا. تو کہتے ہیں یہاں بھی تو برابری نہیں ہے, ایک کا ہاتھ چھوٹا ہے اور دوسرے کا ہاتھ بڑا, اس نے چھوٹا ہاتھ کاٹا ہے اور اگر اس کا بھی ہاتھ کاٹیں تو اس کا ہاتھ تو بڑا ہے. کہتے ہیں نہیں بھائی, اس اعتبار سے تو پھر برابری بہت مشکل ہو جائے گی. ہاں برابری بائیں لحاظ ہے کہ جو کام اپنے سارے کام, جس طرح وہ شخص جس کا ہاتھ کٹا, جیسے وہ اپنے ہاتھ کے ذریعے جو سارے کام سر انجام دیتا تھا, اسی طرح یہ بھی اپنے ہاتھ کے ذریعے اپنے سارے کام سر انجام دیتا ہے, تو اس کا وہ ہاتھ کٹ گیا تو اس کا بھی یہ ہاتھ کٹ جائے گا, تو برابری آ گئی بھائی, کیونکہ ہاتھ کے ذریعے وہ جو افعال کرتا تھا یہ بھی وہ افعال سر انجام دیتا ہے, تو بائیں لحاظ برابری آ گئی بھائی. تو چھوٹے بڑے ہونے کو نہیں دیکھیں گے, البتہ باقی مماثلت کو دیکھا جائے گا. یہ مانا ہے. وہ انکانت یدہ اکبر مما قطع, اگرچہ اس جنایت کرنے والے کا ہاتھ بڑا ہو اس ہاتھ سے جس کو کاٹا گیا, کر رجلی و مارن الانفی, یہ مثالیں ذکر کر رہے ہیں جن میں مساوات ہو سکتی ہے, برابری ہو سکتی ہے. کر رجلی, جیسے کہ پاؤں ہے یا ٹانگ ہے, ایک آدمی نے ایک شخص کی ٹانگ جوڑ سے کاٹی تو دوسرے کی ٹانگ بھی جوڑ سے کاٹ دی جائے گی. و مارن الانفی, انف ان کہتے ہیں ناک کو, ناک, اور مارن الانف ناک کا نرم حصہ, ناک کا نرم. اگر آپ اپنے ناک پر ہاتھ لگائیں آپ کو معلوم ہوگا کہ آدھی ناک جو ہے وہ نرم ہے اور آدھی سے زیادہ جو ہے ہڈی ہے بھائی, ہڈی ہے. تو یہ جو نرم حصہ ہے اس کو کہتے ہیں مارن الانف, ناک کا نرم حصہ, اور جو سخت ہڈی ہے اس کو قصبت الانف کہتے ہیں. یہ لفظ بھی آگے آ رہا ہے, قصبہ سواد کے ساتھ ہے, قاف دو نقطوں والا, قصبت الانف, ناک کا بانسا بھائی, ناک کا بانسا, یہ ناک کی جو ہڈی ہے. تو اگر کسی نے مارن الانف کسی کی کاٹی, یعنی ناک کا نرم حصہ کاٹا, تو اس میں تو برابری ہو سکتی ہے, اس شخص کے بھی ناک کا نرم حصہ کاٹ دیا جائے گا. اور یہ تو آپ جانتے ہی ہیں کہ یہ قصاص کب آتا ہے, جب جرم عمدن ہو. جب جرم کیا ہو, عمدن, جان بوجھ کر ارادے سے ہو. اگر خطاً ہو پھر قصاص نہیں آیا کرتا بھائی. تو اگر کسی نے ناک کا نرم حصہ کاٹا تو جنایت کرنے والے کی ناک کا بھی نرم حصہ کاٹ دیا جائے گا, کیونکہ یہاں مساوات ہو سکتی ہے, اتنا ہی حصہ کاٹ دیا جائے. اور اگر کسی نے کسی کی ناک کا بانسا کاٹ دیا, توڑ دیا, تو وہاں مساوات ممکن نہیں. کیوں نہیں ممکن؟ کیونکہ ہڈی ہے, کیونکہ ہڈی ہے, اور ہڈی میں برابری نہیں ہو سکتی کہ بالکل اتنی ہی توڑ دی جائے. وہ سخت ہے, توڑیں گے تو کہیں کچھ زیادہ ٹوٹ جائے گی یا کم ٹوٹے گی, برابری نہیں ہو سکتی بھائی. کر رجلی و مارن الانفی, جیسے کہ پاؤں ہے, و مارن الانفی اور ناک کا نرم حصہ ہے, فإن الرجل اذا قطعت من المفصل, اس لیے کیونکہ ٹانگ جب اس کو کاٹ دیا جائے جوڑ سے تو یجب القصاص, تو قصاص ثابت ہوتا ہے. یہ یجب کس معنی میں ہے؟ یثبتو. کیوں یثبتو کے معنی میں کیوں ہے؟ کیونکہ قصاص واجب نہیں ہوتا, اس میں معاف بھی کیا جا سکتا ہے, تو یہ ثابت کے معنی میں. تو یجب القصاص و قصاص ثابت ہوتا ہے. وفی مارن الانف یجب القصاص, اور ناک کے نرم حصے میں بھی قصاص ثابت ہوتا ہے. لا فی قصبت الانف, ناک کے بانسے میں قصاص نہیں, اس میں قصاص ثابت نہیں ہوتا کیونکہ ہڈی ہے. لأنه لا يمكن فيها حفظ المماثلة, اس لیے کیونکہ اس کے اندر مماثلت کی حفاظت ممکن نہیں, وہاں برابری نہیں ہو سکتی. والأذن والعين, اس کا عطف بھی مارن الانف پر ہے, كالرجل ومارن الانف والأذن والعين, یہ سب وہ اعضاء ذکر ہو رہے ہیں جن میں مماثلت ہو سکتی ہے. والأذن, اور جیسے کہ کان ہے, والعين, اور جیسے کہ آنکھ ہے. اذا ضربت فذهب ضوءها, اب صورت بتلا رہے ہیں بھائی, یاد رکھو بھائی, آنکھ کے اندر بھی اس صورت میں قصاص آئے گا جب برابری ہو سکے, اور جہاں برابری نہیں وہاں قصاص بھی نہیں. تو اس میں کئی صورتیں ذکر کریں گے. ایک صورت یہ کہ ایک شخص نے دوسرے کو ضرب ایسی لگائی کہ اس کی آنکھ ہی اکھاڑ ڈالی, آنکھ ہی اکھاڑ ڈالی. کیا معنی اکھاڑ ڈالی؟ یعنی آنکھ جو ہے حلقے سے باہر نکال دی, آنکھ حلقے سے باہر نکال دی. تو کہتے ہیں اس میں مماثلت نہیں ہو سکتی کہ اس کو ایسی ضرب لگائی جائے کہ اس کی آنکھ بھی کیا ہے حلقے سے باہر نکل آئے, تو یہاں مماثلت نہیں ہو سکتی, لہذا یہاں قصاص نہیں. ہاں, ایک شخص نے دوسرے کی آنکھ پھوڑ ڈالی, اس کا ڈیلا ہی ختم کر دیا, تو یہاں مماثلت ہو سکتی ہے, اس کی بھی آنکھ پھوڑ دی جائے گی. آنکھ تو نرم سی ہے, وہ تو ذرا سی کوئی چیز لگے گی وہ تو ختم ہو جائے گی, تو یہاں مماثلت ہو سکتی ہے, اس کی آنکھ بھی ختم کر دی جائے گی. اور تیسری صورت ہے, ایک شخص نے کسی کی آنکھ پر مارا اور آنکھ تو سلامت ہے, آنکھ کی بینائی چلی گئی, آنکھ کی بینائی چلی گئی, تو کیا اب قصاص آئے گا؟ کہتے ہیں ہاں بھائی, اس کی بھی آنکھ کی بینائی ختم کر دی جائے گی. اور طریقہ اس کا بتلائیں گے کہ طریقہ یہ ہے کہ اس کے چہرے پر اور دوسری آنکھ کے اوپر گیلی یعنی تر روئی رکھ دی جائے گی, اور وہ جو ایک آنکھ ہے جس کی بینائی ختم کرنی ہے اس کے سامنے ایک آئینے کو خوب گرم کر کے لایا جائے گا, تو بے انتہا چمکدار چیز جب آنکھ کے سامنے آئے ایک دم, تو آنکھ کی بینائی ختم ہو جاتی ہے. چنانچہ اسی لیے کہتے ہیں عین دوپہر کے وقت سورج کی طرف نہیں دیکھنا چاہیے, کیونکہ آنکھوں کو سخت نقصان ہوتا ہے, حتیٰ کہ بینائی جانے کا بھی خطرہ. تو وہاں پر بھی وہ چمکدار آئینہ اس کی آنکھ کے سامنے لایا جائے گا, اور اس کی تیز چمک جیسے ہی آنکھ پر پڑے گی فوراً ہی اس کی بینائی ختم ہو جائے گی. اور باقی چہرے پر اور دوسری آنکھ پر گیلی روئی رکھ دیں گے تاکہ باقی چہرے کو اور دوسری آنکھ کو کوئی نقصان نہ پہنچے بھائی, کیونکہ وہ گرم لوہا ہے, گرم شیشہ آنکھ کے سامنے لایا جائے گا تو باقی حصے کو کوئی نقصان نہ پہنچ جائے. اور آج کل تو اور بھی جدید طریقے آ گئے, اور بھی آسانی ہو گئی, کسی بھی طریقے سے آنکھ کی بینائی ختم کر دی جائے گی بھائی. تو کہتے ہیں والأذن, اور جیسے کہ کان ہے, والعین, اور آنکھ ہے. اذا ضربت, جب اس کو ضرب لگائی جائے, فذهب ضوءها, تو اس کی بینائی چلی گئی, جب اس کو ضرب لگائی گئی اور اس کی فذهب ضوءها, تو اس کی روشنی چلی گئی یعنی اس کی بینائی چلی گئی. وہی قائمۃ, اس حال میں کہ آنکھ موجود ہے, آنکھ موجود ہے. فیجعل علی وجهه قطن رطب, تو رکھا جائے گا اس کے چہرے پر, قطن رطب, گیلی روئی بھائی, تر روئی, بھیگی ہوئی روئی. ویقابل عینہ بمرآت محمات, اور مقابل کیا جائے گا اس کی آنکھ کو, بمرآت محمات, مرآت کہتے ہیں آئینہ, آئینہ شیشہ جس میں آپ اپنی صورت دیکھتے ہیں, محمات گرم کیا ہوا. وَتُقَابَلُ عَيْنُهُ بِمِرْآتٍ مُحَمَّاتٍ, اور اس کی آنکھ کو سامنے لایا جائے گا ایک خوب گرم آئینے کے سامنے اس کی آنکھ کو لایا جائے گا, تو اس طرح اس کی بینائی چلی جائے گی. اور یاد رکھنا مرآت سے آئینہ ہی نہیں مراد, مرآت سے آئینے جیسا شفاف لوہا مراد ہے, کیونکہ آئینے کو تو گرم کریں گے وہ تو ٹوٹ جائے گا بھائی, हाँ तो लोहा है, लेकिन उसको जैसे आजकल तो बिल्कुल आसानी हो गई, हर तरह की चीजें बनती हैं, ऐसा लोहा जो आईने जैसा हो, उसको खूब गर्म करके चमकदार हो जाएगा, सुर्ख हो जाएगा, इसको उसकी आंख के सामने एकदम लाएंगे तो उसकी बीनाई खत्म हो जाएगी। तरीका समझ में आया? और ये जरूरी नहीं इसी तरीके से किया जाए, अब तो बहुत जदीद तरीके आ गए, जदीद मशीनें आ गई, अब तो आंख की बीनाई खत्म करना कोई मुश्किल काम ही नहीं डॉक्टरों के लिए। वला कुलियात ला, और अगर आंख उखाड़ दी गई फिर किसास नहीं आएगा, मतलब आंख को हल्के से निकाल दिया तो ये यहां मुमासलत नहीं हो सकती भाई। इस फिल कलई ला तुमकिनु रियायतुल मुमासलती, इस फिल कलई, क्योंकि उखाड़ने की सूरत में यानी हल्के से निकालने की सूरत में मुमासलत की रियायत मुमकिन नहीं है, यानी बराबरी नहीं हो सकती। वकुल्ल शज्जतिन तुराआ फीहल मुमासलतु, और इसी तरह हर ऐसे जख्म में कि तुराआ फीहल मुमासलतु, जिसमें मुमासलत की रियायत हो सके। शज्जतुन, याद रखिए एक है शज्जतुन, शज्जतुन, और एक है जराहतुन। शज्जतुन भी जख्म को कहते हैं, जराहतुन भी जख्म को कहते हैं, लेकिन शज्जतुन खास तौर पर उस जख्म को कहा जाता है जो चेहरे या सर पर लगे। सर या चेहरे के जख्म को क्या कहते हैं? शज्जतुन। और बाकी जिस्म में कोई जख्म लगे उसको जराहतुन कहते हैं भाई, ये याद रखना। और यहां क्या जिक्र आया? वकुल्ले शज्जतिन, हर ऐसा सर या चेहरे का जख्म, तो राआ फीहल मुमासलतु, जिसमें रियायत रखी जा सके बराबरी की, तो उसमें किसास आएगा, उसमें किसास आएगा। कल मूजिहती, जैसे मूजिहा है, मुजिहा है भाई, याद रखिए ये चेहरे, चेहरे और सर के जो जख्म हैं ये 10 किस्म के हैं, हर एक के अलग अलग नाम है बाकायदा अरबी जुबान में। ये आगे किताबुद्दियात के अंदर हर एक की तफसील आ जाएगी भाई, कि इस जख्म की सूरत में क्या फैसला होगा, इस जख्म की सूरत में क्या फैसला होगा। तो उन्हीं में से एक जख्म का नाम मुजिहा है, मुजिहा, और मुजिहा नाम से ही पता चल रहा है, वाजह करने वाला। देखो ये ऐसा जख्म है जो हड्डी को वाजह कर देता है, यानी हड्डी इसमें नजर आने लगती है, इतना गहरा जख्म लगाया कि सर या चेहरे की हड्डी नजर आने लग पड़ी, इसको कहते हैं मुजिहा। मुजिहा नाम से पता लग रहा है या नहीं? वाजह कर रहा है हड्डी को, यानी उसको खोल रहा है, खुद बतला रहे हैं कल मुजिहाती, जैसे कि मुजिहा जो है वह अजहर अल आजम, और वो ये कि हड्डी जो है वो जाहिर हो जाए। तो इसके अंदर किसास है, इसके अंदर किसास है, क्योंकि इसमें हड्डी को नुकसान नहीं, हड्डी को तोड़ना नहीं है, मुजरिम को भी ऐसा ही जख्म लगाया जाएगा जो हड्डी तक पहुंचे, अलबत्ता हड्डी को नुकसान ना पहुंचे भाई। वला कवदा फी आजमिन इल्ला फिस सिन्नी, और किसास नहीं है हड्डी में, इल्ला फिस सिन्नी, सिवाय दांत, दांत के अलावा और किसी हड्डी में किसास नहीं। और दांत में क्यों किसास है? क्योंकि उसका जिक्र कुरान में आ गया भाई, असिन्ना असिन्ना बिस सिन्नी, दांत के बदले दांत है। फयुक्लाउ इन कुलियत, बस दांत को उखाड़ा जाएगा, इन कुलियत, अगर उसको उखाड़ा गया, अगर किसी ने किसी का दांत उखाड़ा है तो इसके मुजरिम के दांत को भी उखाड़ा जाएगा। और यह भी याद रखना कि किसास की बुनियाद यहां मुमासलत पर है, लिहाजा जो दांत इसने तोड़ा दूसरे का, वही इसका भी वही दांत तोड़ा जाएगा, ये नहीं कि जो भी मर्जी तोड़ दिया जाए, नहीं नहीं, बेआईनी ही वही दांत इसका भी तोड़ा जाएगा भाई, वो तोड़ा जाए। और नीस, एक शख्स ने किसी का दायां हाथ काटा है तो मुजरिम का भी दायां हाथ ही काटा जाएगा, एक शख्स ने दूसरे का बायां हाथ काटा है तो मुजरिम के भी बाएं हाथ ही को काटा जाएगा। तो कहते हैं फयुक्लाउ, पस उस मुजरिम के दांत को उखाड़ा जाएगा, इन कुलियात, अगर दांत को उखाड़ा गया है, यानी उसने दांत को उखाड़ा है। वह तू बरदु इनको सीरत, बरद अबरूदू के माने हैं रेती से किसी चीज को घिसाना। रेती जानते हैं भाई, रेती एक आला है, इंतहाई खुरदरा सा लोहे का, और खुरदरा होता है, और लकड़ी को घिसाना हो या लोहे को घिसाना हो تو اس کو اس لوہے پر یا لکڑی پر رگڑتے ہیں اور وہ لکڑی اور لوہا اس سے چھوٹے چھوٹے ذرات جو ہیں وہ الگ ہوتے چلے جاتے ہیں، وہ گھستا چلا جاتا ہے، چھوٹا ہو جاتا ہے، تو اس کو ریتی کہتے ہیں۔ صورت ذہن میں آ گئی۔ یہ جیسے بھئی ناخن آپ کاٹتے ہیں، ناخن کاٹنے والے یہ نیل کٹر کے پیچھے ایک کھردرا حصہ ہوتا ہے، ناخن کا اگر کوئی حصہ کچھ ٹیڑھا سا ہو تو آپ اس کھردرے حصے کو رگڑتے ہیں اور ناخن برابر ہو جاتا ہے۔ تو ریتی بھی اسی طرح کا ایک آلہ ہے، اس کے ذریعے لکڑی کو یا لوہے وغیرہ کو گھسا کر برابر کرتے ہیں۔ تو یہاں پر بھی آپ اس نے دانت توڑا ہے، پہلے کیا تھا، جڑ سے نکالا تھا، جڑ سے نکالا تھا، تو اس کے بھی دانت کو جڑ سے نکال دیا جائے گا۔ اور اگر کسی نے کسی کے دانت کو توڑ دیا، یعنی آدھا دانت رہ گیا، آدھا ٹوٹ گیا، تو اس صورت میں اس مجرم کے ساتھ بھی اسی طرح اس کا آدھا دانت جو ہے توڑا جائے گا۔ اب اور تو کوئی صورت نہیں توڑنے کی، اگر ویسے توڑیں گے تو کہیں ایسا نہ ہو سارا ہی ٹوٹ جائے، تو پھر ریتی کے ذریعے اس کو گھسایا جائے گا، ختم، اتنا ہی حصہ اس کا ختم کر دیا جائے گا جتنا اس نے دوسرے کا حصہ، دانت کے حصہ ختم کیا تھا۔ صورت سمجھ میں آ گئی۔ اور آج کل تو اور بھی آسانی آ گئی، میں نے بتلایا ڈاکٹروں کے پاس جدید آلات وغیرہ ہیں، وہ بڑی آسانی سے مساوات ہو سکے گی۔ بھائی تو یہ مانا ہے فیقلع ان قلعت، پس جنایت کرنے والے کے دانت کو بھی اکھاڑ دیا جائے گا، ان قلعت، اگر اس دوسرے شخص کے دانت کو اکھاڑا گیا ہے، وتبرد ان کسرت، اور دانت کو ریتی سے گھسایا جائے گا اگر اس کو توڑا گیا، ولا بین رجل وامرأت، پیچھے کیا ذکر آیا تھا، ولا قواد، ان چیزوں میں قصاص نہیں ہے سوائے دانت کے، دانت کی تفصیل ذکر کر دی، باقی وہ چیزیں بیان اب کر رہے ہیں جن میں قصاص نہیں۔ کہتے ہیں ولا بین الرجل وامرأت، اور مرد اور عورت کے درمیان بھی قصاص نہیں، اعضاء میں، اعضاء میں، جان میں نہیں، جان میں تو قصاص آئے گا، پیچھے ذکر ہو چکا ہے بھائی، کوئی مرد کسی عورت کو قتل کرے جان بوجھ کر آلائے قتل سے، تو مرد کو بھی قصاص میں قتل کیا جائے گا، قتل کیا جائے گا، لیکن اعضاء کے اندر قصاص نہیں۔ ایک شخص نے عورت کا ہاتھ جوڑ سے کاٹ دیا تو اس مرد کا ہاتھ جوڑ سے نہیں کاٹا جائے گا۔ بھئی کیوں نہیں کاٹا جائے گا؟ بھئی وجہ یہ ہے کہ اس قصاص کی بنیاد بھی مساوات پر ہے، برابری ہونی چاہیے۔ اور یاد رکھو عورت کی جو دیت ہے وہ مرد کی دیت سے آدھی ہے، مرد کی دیت 100 اونٹ ہے یا 10,000 درہم یا 1,000 دینار، لیکن عورت کی دیت بل اجماع، اس پر تقریباً ساری امت کا اجماع ہے کہ عورت کی دیت مرد سے نصف ہے، عورت کی دیت 50 اونٹ ہیں یا 5,000 درہم یا 500 دینار ہیں، تو عورت کی دیت نصف ہے بھائی۔ جیسے وراثت کے اندر بھائی عورت کا حصہ آدھا ہے، بھائی اور بہن وارث بنے تو بھائی کو بہن سے دگنا حصہ ملتا ہے، بہن کو اس سے آدھا ملتا ہے، بیٹا اور بیٹی وارث بنے تو بیٹے کو بیٹی سے دگنا ملتا ہے، بیٹی کو اس کا آدھا ملتا ہے۔ یا جیسے گواہی کے اندر ہے بھائی، دو عورتوں کی گواہی ایک مرد کے برابر، معلوم ہوا ایک عورت کی گواہی آدھی ہے، کیا ہے، آدھی ہے۔ تو یہاں بھی اسی طرح ہے کہ عورت کی جو دیت ہے وہ مرد سے آدھی ہے، دیت آدھی ہے۔ تو یہ جو اعضاء ہے نا، اعضاء، ان کے ساتھ مال والا برتاؤ کیا جاتا ہے، توجہ ہے، اعضاء مال کے درجے میں ہیں، مال والا برتاؤ کیا جاتا ہے، کیونکہ جس طرح مال کے ذریعے انسان اپنی جان بچاتا ہے، اسی طرح اعضاء کے ذریعے بھی اپنی جان بچاتا ہے۔ بھائی مال کے ذریعے انسان اپنی جان بچاتا ہے کہ نہیں بچاتا؟ مال کے ذریعے ہی اپنے لیے کھانے پینے کا انتظام کرتا ہے، تو کھائے گا پیے گا تو جان بچے گی، مال کے ذریعے ہی اپنے لیے سردی میں گرم کپڑوں کا انتظام کرتا ہے، انتظام نہیں کرے گا تو سردی سے ہلاک بھی ہو سکتا ہے۔ یا اسی طرح اگر کوئی شخص اس کو کوئی نقصان دینا چاہتا ہے، وہ اس کو مال دے دیتا ہے کہ بھائی میرا مال لے لو لیکن مجھے نقصان نہ پہنچاؤ۔ تو دیکھو مال کے ذریعے انسان اپنی جان بچاتا ہے، اپنی حفاظت کرتا ہے، اسی طرح اعضاء کے ذریعے بھی انسان اپنی حفاظت کرتا ہے۔ صورت سمجھ میں آ رہی ہے بھائی؟ اعضاء کے ذریعے بھی انسان اپنے سارے کام سر انجام دیتا ہے اور اپنی جان کی حفاظت کرتا ہے، دشمن سے بچاؤ کرتا ہے، اپنے سارے کام اس کے ذریعے کرتا ہے۔ تو اعضاء کس کے درجے میں ہیں؟ مال کے درجے میں ان کے ساتھ مال والا برتاؤ کیا جاتا ہے. اور یاد رکھنا, کوئی شخص کسی کا ہاتھ غلطی سے کاٹ دے تو اس میں قصاص تو نہیں آئے گا کیونکہ غلطی سے کاٹا ہے, ہاتھ کی دیت آئے گی. یہ یوں کہو ہاتھ کا عرش آئے گا. کیا آئے گا؟ عرش آئے گا ہاتھ کا. اور ہاتھ کا کتنا عرش ہے؟ تو اس میں ضابطہ یہ ہے, اگر کسی عضو کو کاٹنے سے پورا نفع ہی ختم ہو جائے تو پوری دیت آتی ہے, یا پورا حسن ہی ختم ہو جائے تو پوری دیت آتی ہے. توجہ ہے, یہ بہت قیمتی ضابطہ. کیا؟ کہ اگر کسی عضو کو کاٹنے سے جن سے نفع ہی وہ والا ختم ہو جائے جو اس عضو سے متعلق تھا, تو پوری دیت آئے گی, یعنی 100 اونٹ دینے پڑیں گے. اور اگر نصف نقصان ہوا ہے تو نصف اونٹ دینے پڑیں گے. اور اگر اسی طرح پورا حسن و جمال ختم ہو گیا تو اس صورت میں بھی پوری دیت آئے گی. دیکھو مثالوں سے وضاحت ہوگی. مثلا ایک شخص نے دوسرے کا ہاتھ کاٹ ڈالا, اور ہاتھ کے ذریعے انسان اپنے سارے کام سر انجام دیتا ہے, چیزوں کو پکڑتا ہے, اٹھاتا ہے, کھاتا پیتا وغیرہ, سارے افعال سر انجام دیتا ہے. اور ہاتھ کتنے ہیں؟ دو ہاتھ ہیں ہر انسان کے. جب ایک ہاتھ کٹ گیا تو جن سے نفع ختم ہوا یا آدھا نفع ختم ہو گیا؟ آدھا نفع ختم ہوا. تو اگر دونوں ہاتھ کاٹ دیتا غلطی سے تو پوری دیت آنی تھی, کیونکہ جن سے نفع ہی ختم ہو گیا اس عضو کا. اور یہاں پر چونکہ آدھا نقصان ہوا ہے تو آدھی دیت آ جائے گی, یعنی 50 اونٹ دینے پڑیں گے. یا اسی طرح کسی کی غلطی کی وجہ سے کسی کی دونوں آنکھوں کی بینائی ختم ہو گئی, اب قصاص تو نہیں آئے گا کیونکہ جان بوجھ کر تو ایسا نہیں کیا, لیکن جن سے نفع ختم ہو گیا, جب جن سے نفع ختم ہوا اب بینائی بالکل ختم ہے, تو کتنے اونٹ آئیں گے؟ 100 اونٹ آ جائیں گے بھائی. اور اگر کسی نے کسی کی مثلا یہ ناک کاٹ ڈالی غلطی سے, تو سارا حسن و جمال ہی اس کا ختم کر دیا. یاد رکھو, یہ جو چہرے اور سر میں زخم لگتے ہیں یہ انسان کا حسن و جمال ختم کر دیتے ہیں. اور بعض صورتوں میں کچھ حسن و جمال ختم ہوگا, اور بعض صورتوں میں سارا ہی حسن و جمال ختم ہو گیا. اب جب کسی شخص نے کسی کی ناک کاٹ دی, ایک تو وہ سونگنے کی حس ختم ہو گئی, اور نیز اس کا سارا حسن و جمال ختم کر دیا. ناک کٹی ہوئی ہو تو انسان کتنی خوفناک صورت والا بن جائے گا بھائی. تو سارا حسن و جمال ختم کر دیا, تو لہذا اس صورت میں پوری دیت آئے گی. ضابطہ سمجھ میں آ گیا؟ تو مرد کی کل دیت کتنی؟ 100 اونٹ. تو ایک ہاتھ کی دیت کتنی ہوگی؟ 50 اونٹ. اور عورت کی کل دیت کتنی؟ 50 اونٹ. کل عورت کی دیت جو ہے 50 ہے, تو اس کے ایک ہاتھ کی دیت کتنی ہوگی؟ 25 اونٹ. تو دیکھا, معلوم ہوا مرد کے ہاتھ کی قیمت جو ہے وہ 50 اونٹ, عورت کے ہاتھ کی قیمت 25 اونٹ. تو اب اگر عورت کے ہاتھ کے بدلے میں مرد کا ہاتھ کاٹا جائے تو پھر تو برابری نہ رہے گی بھائی. لہذا اگر کوئی مرد کسی عورت کا ہاتھ جان بوجھ کر بھی کاٹ دے تو بھی اس مرد کا ہاتھ نہیں کاٹا جائے گا, بلکہ اس کو دیت دینی پڑے گی, یعنی 25 اونٹ بھائی. یہ مانا ہے ولا بین رجل و امرأتین, اور قصاص نہیں ہے مرد اور عورت کے بیچ میں. یا اس کا برعکس کر لو, عورت نے مرد کا ہاتھ کاٹا جان بوجھ کر, توجہ ہے, عورت نے مرد کا ہاتھ جان بوجھ کر کاٹا, تو قصاص میں اس عورت کا ہاتھ نہیں کاٹا جائے گا کیونکہ مساوات نہیں. مرد کا کتنا نقصان ہوا؟ 50 اونٹوں کا. اور عورت کا اگر ہاتھ کاٹیں تو کتنا نقصان ہوگا؟ 25 اونٹوں کا. لہذا مساوات نہیں, تو عورت پر 50 اونٹ واجب ہو جائیں گے. یہ ماننا ہے ولا بین رجل و امرأتین, اور قصاص نہیں ہے مرد اور عورت کے بیچ میں. وبین حر و عبدین, اور قصاص نہیں ہے آزاد اور غلام کے درمیان. آزاد اور غلام, غلام نے آزاد کا ہاتھ کاٹا یا آزاد نے غلام کا ہاتھ کاٹا, تو قصاص میں دوسرے کا ہاتھ نہیں کاٹا جائے گا. کیوں نہیں کاٹا جائے گا؟ کیونکہ مساوات نہیں ہے. مرد کا اگر ہاتھ کاٹا ہے تو مرد کے ہاتھ کی قیمت تو 50 اونٹ ہے, اور اگر غلام کا ہاتھ کاٹا ہے تو غلام کی تو قیمتیں مختلف ہوتی ہیں. توجہ ہے, غلام کی تو قیمتیں مختلف ہیں, تو اس کے ہاتھ کی قیمت بھی مختلف ہو گئی, لہذا مساوات نہیں ہے. تو کہتے ہیں وَبَيْنَ حُرٍّ وَعَبْدٍ, اور آزاد اور غلام کے درمیان بھی قصاص نہیں ہے. وَبَيْنَ عَبْدَيْنِ فِي الطَّرَفِ, اور دو غلاموں کے درمیان بھی طرف میں یعنی عضو میں قصاص نہیں ہے. دیکھیں یہ فی طرف کا تعلق سب سے ہے, مرد اور عورت کے بیچ قصاص نہیں, یعنی طرف میں عضو میں, عضو میں یعنی اعضاء میں نہیں ہے, جان میں ہے بھائی قصاص. مرد کو عورت کے بدلے اور عورت کو مرد کے بدلے قتل کیا جائے گا اگر جان لی ہے ایک نے دوسرے کی جان بوجھ کر آلائے قتل سے. لیکن یہاں بات کس کی ہو رہی ہے, فی طرفی عضو میں یعنی اعضاء میں. اور اسی طرح آزاد اور غلام کے درمیان بھی قصاص نہیں ہے اعضاء میں, اور اسی طرح دو غلاموں کے درمیان بھی قصاص نہیں ہے فی طرفی عضو میں یعنی اعضاء میں. بھائی بھائی کیوں نہیں, دو غلاموں میں کیوں نہیں قصاص؟ کہتے ہیں اس لیے کیونکہ غلاموں کی قیمت مختلف ہوتی ہے, ایک غلام کی قیمت اور ہوگی دوسرے کی قیمت اور ہوگی, لہذا مساوات نہیں, برابری نہیں. اس پر اشکال ہوتا ہے کہ بھائی ہو سکتا ہے دو غلاموں کی قیمت برابر ہو بالکل, تو پھر تو ایک نے دوسرے کا ہاتھ جان بوجھ کر کاٹا ہے تو اس کے ہاتھ کو بھی جان بوجھ کر کاٹنا چاہیے. بھائی کہتے ہیں بھائی جو قیمت آپ لگاتے ہیں وہ کوئی قطعی ہوتی ہے یا اندازے سے ہوتی ہے؟ اندازے سے تاجر قیمت لگاتے ہیں, تو یہاں اندازہ نہیں بھائی, یہاں تو پوری مماثلت چاہیے بھائی. ہاذا عندنا یہ ہمارے نزدیک ہے, وعند شافعی رحمہ اللہ تعالی یجب القصاص, امام شافعی رحمہ اللہ کے نزدیک قصاص ثابت ہوگا ان سب صورتوں میں, الا اذا قطع الحر طرف العبد, ہاں مگر اس صورت میں کہ جب آزاد آدمی جو ہے وہ غلام کا عضو کاٹ دے تو پھر قصاص نہیں, یعنی آزاد کے ہاتھ کو نہیں کاٹا جائے گا کیونکہ مساوات نہیں ہے. فَإِنَّهُ لَا قِصَاصَ عِنْدَهُ أَيْضًا, تو پس ان کے نزدیک جو ہے قصاص نہیں ہے, یعنی اس صورت میں ان کے نزدیک بھی قصاص نہیں ہے. وَإِنَّمَا لَا يَجْرِي الْقِصَاصُ عِنْدَنَا, ہمارے نزدیک ان تمام صورتوں میں قصاص جاری نہیں ہوتا, لِأَنَّ الْأَطْرَافَ يُسْلَكُ بِهَا مَسْلَكَ الْأَمْوَالِ, اس لیے کیونکہ اعضاء جو ہوتے ہیں يُسْلَكُ بِهَا مَسْلَكَ الْأَمْوَالِ, ان کے ساتھ مال والا معاملہ کیا جاتا ہے, ان کے ساتھ مال والا سلوک کیا جاتا ہے, تو لہذا برابری نہیں ہوگی یہاں, تو اس لیے نہیں. فتن عدم المماثلت بالتفاوت فی القیمتی, تو مماثلت یعنی برابری جو ہے وہ معدوم ہو جائے گی بوجہ فرق ہونے کے قیمت میں, قیمت میں فرق کی وجہ سے برابری معدوم ہو جائے گی, اس لیے یہاں قصاص نہیں آئے گا. ولا فی قطع یدی من نصف الساعدی, اور نصف کلائی سے ہاتھ کاٹنے کے اندر بھی قصاص نہیں. ولا فی قطع یدین من نصف ساعدین, نصف کلائی سے ہاتھ کاٹنے میں بھی قصاص نہیں. میں نے بتلایا ساعد کسے کہتے ہیں, یہ جو کلائی کا جوڑ ہے, یہ ہاتھ اور ہتھیلی کے درمیان جو جوڑ ہے, اس جوڑ سے لے کر کوہنی کے جوڑ تک یہ درمیان والا حصہ ساعد کہلاتا ہے. اب اگر درمیان سے کسی نے کسی کا ہاتھ کاٹا تو اس میں قصاص نہیں آئے گا. کیوں نہیں آئے گا؟ کیونکہ اس میں ہڈی آ گئی, ہڈی معلوم ہوا, ہڈی توڑی ہے اور ہڈی کے اندر تو قصاص نہیں ہے. یہ مانا ہے ولا فی قطع یدی من نصف الساعدی, اور قصاص نہیں ہے کسی ہاتھ کو کاٹنے میں نصف کلائی سے. وجائفت بریعت, اور قصاص نہیں ہے ایسے جائفہ میں بریعت جو ٹھیک ہو جائے, جو صحیح ہو جائے. جائفہ کہتے ہیں پیٹ میں, پیٹ یا سینے یا کمر پر ایسا زخم لگانا جو اندر تک پہنچ جائے, جو اندر تک پہنچ جائے, یعنی خوب گہرا زخم لگا دیا, خوب گہرا زخم لگا دیا, تو یہ ہے جائفہ. جائفہ اس میں قصاص نہیں ہے بھائی, قصاص نہیں ہے بھائی. کیوں نہیں قصاص؟ اس کو بھی ایسا ہی گہرا زخم لگا دیا جائے؟ کہتے ہیں نہیں بھائی, کہتے ہیں جائفہ کے اندر عموماً انسان بچتا نہیں ہے. آج کل تو خیر جدید چیزیں آ گئیں, اب تو جیسا بھی زخم ہو وہ ڈاکٹر وغیرہ علاج کرتے ہیں اس کو, اور اللہ زندگی نصیب فرما دیتے ہیں. لیکن قدیم زمانے میں تو ایسے اسباب نہیں تھے, تو کسی کے اگر گہرا زخم لگ جاتا اندر تک, پھر اس کا بچنا بڑا مشکل ہوتا تھا, وہ بچتا نہیں تھا. تو جائفہ سے چونکہ انسان بچتا ہی نہیں ہے, لہذا اس میں قصاص نہیں آئے گا. بھئی دیکھو نا, ایک نے دوسرے کو جائفہ لگایا, خوب گہرا زخم پیٹ پر یا سینے پر یا کمر میں گہرا زخم لگایا, اور اگر اس زخم سے یہ مر گیا پھر تو قصاص آئے گا, اس کی بھی جان لیں گے. ہم بات کر رہے ہیں جائفہ کی, قصاص کی بات نہیں کر رہے. جائفہ اس نے لگایا اور جائفہ کا بدلہ لینا ہے, معلوم ہو اس جائفہ سے یہ آدمی ٹھیک ہو گیا ہے, इस जायफा से ये आदमी तंदुरुस्त हो गया। जबी तो जायफा का के किसास की बात हो रही है, कत्ल के किसास की बात नहीं हो रही, तो जब ये ठीक हो गया तो अब जायफा ही इसको लगाने की इजाजत दी जाए। भाई जायफा से तो कोई आदमी बचता ही नहीं, इसका बचना भी खुद नादिर था, खुद नादिर था, तो अगर दूसरे को हम जायफा लगाएंगे तो उसका तो बचना बड़ा मुश्किल है, क्योंकि इससे तो इंसान उमूमन बचता ही नहीं है। वो जायफा तो हलाकत तक पहुंचा देगा, भाई वो मुजरिम तो हलाक हो जाएगा, जान चली जाएगी उसकी, इसलिए वहां किसास नहीं आएगा। ये माना है वजाइफतिन बरीअत, और किसास नहीं है ऐसे जायफा के अंदर बरीअत जो ठीक हो जाए, सही हो जाए। फइन्नल जाइफत इज़ा बरीअत ला यजरी फीहल किसास, इसलिए क्योंकि जायफा जो है जब वो ठीक हो जाए तो उसमें किसास जारी नहीं होता। क्यों? लिअन्नल बुरअ फीहा नादिरुन, इसलिए क्योंकि उसमें तंदुरुस्त होना बड़ा ही नादिर है। फज़ाहिरु अन्ना सानिय युफ़ज़ी इलल हलाक, तो बस जाहिर यही है कि दूसरा जायफा जो है वो उसको हलाकत तक पहुंचा देगा, यानी मुजरिम को जो जायफा हम लगाएंगे वो उसको हलाकत तक पहुंचा देगा, तो बराबरी न रहेगी। अम्मा इदा लम तबरा, हां बाकी वो अगर वो जायफा ठीक न हुआ, फइन कानत सारियतन, बस अगर वो जायफा सिरायत करने वाला था तो यजिबुल किसास, तो किसास वाजिब होगा। सिरायत करने वाला, सिरायत का क्या माना? जख्म का बढ़ जाना, फैल जाना, अंदर तक पहुंच जाना कि वो जानलेवा बन जाए। क्या बन जाए? तो उर्दू में तो सिरायत का माना है फैल जाना, यहां सिरायत से मुराद फैलना नहीं है, फैल कर जानलेवा बन जाए, दूसरे की जान चली जाए, इसको कहेंगे कि जख्म सिरायत कर गया, यानी इतना अंदर तक पहुंच गया कि उसने दूसरे की जान ही ले ली। तो सिरायत का लफ्ज जहां भी यहां आएगा, बात समझ में आ रही? आगे जगह जगह इसका जिक्र आ रहा है। इन सब से जख्म का फैलना मुराद नहीं है, बल्कि दूसरे की जान का चले जाना, दूसरे हलाक हो जाए। किसने किसी को जायफा लगाया और वो जख्म फैल गया और उसके उसकी जान चली गई, तो हम कहेंगे ये जायफा जो है ये सिरायत कर गया, यानी जानलेवा साबित हुआ। तब देखिए तर्जमा, अम्मा इदा लम तबरा, और अगर वो जायफा ठीक न हुआ, फइन कानत सारियतन, बस अगर वो सिरायत करने वाला हुआ, क्या माना? जानलेवा हुआ, अगर वो सिरायत कर गया और जानलेवा बन गया, यानी उसकी जान चली गई, तो यजिबुल किसास, तो फिर क्या वाजिब होगा? किसास वाजिब होगा। वरना उर्दू के एतबार से देखें तो माना बनता है अगर जख्म बढ़ गया तो किसास लेंगे, भाई जख्म के बढ़ने से कभी किसास आता है? नहीं, किसास तो तब आता है जब जान चली जाए। तो फइन कानत सारियतन, अगर वो जायफा जो है वो सिरायत कर गया, यानी उस जानलेवा साबित हुआ, यजिबुल किसास, तो किसास साबित होगा। वह इल्लम तसरी बादू, और अगर उसने सिरायत न की बाद में, तो ला युक्तसु, तो किसास नहीं लिया जाएगा। इला अन यज़हर अल हालु, यहां तक कि उसका हाल जाहिर हो जाए, मिनल बुर इवस सिरायती, यानी के तंदुरुस्त होना और सिरायत करना। एक शख्स ने दूसरे को जायफा लगाया, अब उस जायफा ने सिरायत तो न की, अपनी जगह पर रुका हुआ है, तो अब क्या किया जाएगा? कहते हैं इंतजार करेंगे, इंतजार करेंगे, देखते हैं कि ये जायफा ठीक होता है या ये मौत तक ले जाता है। अगर ठीक हो गया तो फिर जायफा के अंदर तो किसास नहीं, और अगर उसने मौत तक पहुंचा दिया तो फिर मौत की सूरत में तो किसास आता है, तो लिहाजा इंतजार किया जाएगा। जायफा जख्म है, और जायफा जख्म व इल्लम तसरी बादू, उसने सिरायत नहीं की, अपनी जगह पर रुक गया है, अपनी जगह पर, तो ला युक्तसु, तो किसास नहीं लिया जाएगा। इला अन यज़हर अल हालो, यहां तक कि उसका हाल जाहिर हो जाए। क्या हाल जाहिर हो जाए? मीन के जरिए बयान कर दिया, ये मीन बयान है हाल का, कि हाल जाहिर हो जाए, यानी तंदुरुस्त होना और सिरायत करना, तो हाल की जगह इन दोनों को रख दें, यहां तक कि तंदुरुस्त होना या सिरायत करना जाहिर हो जाए, पता चल जाए कि यह तंदुरुस्त होता है या ये सिरायत करके मौत तक ले जाता है, तो मौत तक ले जाए, फिर क्या करेंगे? किसास ले लेंगे। सूरत समझ में आ गई? तो ये मीनल बुर इवस सिरायती, ये किसका बयान है? हाल का। इला अन यज़हर अल हाल मिनल बुर इवस सिरायती, यहां तक उसका हाल यानी के तंदुरुस्त होना या सिरायत करना जाहिर हो जाए। वल्लिसान वद्दकरु इल्ला अन यक्ता अल हशफता, याद रखिए भाई, जुबान के अंदर किसास नहीं, زبان کے اندر قصاص نہیں، کیونکہ مساوات نہیں ہو سکتی. ایک شخص دوسرے شخص کی زبان کاٹ دیتا ہے تو اس مجرم کی زبان نہیں کاٹی جائے گی، کیونکہ یہاں مماثلت نہیں ہو سکتی، برابری نہیں ہو سکتی. کیوں بھائی برابری کیوں نہیں ہو سکتی؟ کہتے ہیں اس لیے کیونکہ زبان میں انبساط و انقباض ہوتا ہے، کبھی زبان سکڑ جاتی ہے کبھی پھیل جاتی ہے. زبان منہ کے اندر ہے دیکھو سکڑی ہوئی ہے چھوٹی سی ہے، اور منہ سے زبان باہر نکالیں دیکھو زبان لمبی ہو گئی. تو یہاں پر مساوات نہ ہو سکے گی. اور اسی طرح ذکر مرد کا جو اعلی تناسل ہے اس میں بھی یہی علت ہے، لہذا وہاں پر بھی قصاص نہیں آئے گا بھائی، قصاص نہیں آئے گا. واللسانی والذکری، اور اسی طرح قصاص نہیں ہے زبان کے اندر بھی، والذکری اور عضو مخصوص میں بھی، الا ان یقطع الحشفتا، مگر یہ کہ وہ اس کے حشفے کو کاٹ دے. حشفہ کہتے ہیں اعلی تناسل کے اگلے حصے کو، اعلی تناسل کے سر کو، وہاں مساوات ہو سکتی ہے کیونکہ وہ متعین ہے، تو اس میں پھر قصاص آئے گا. هذا عندنا، یہ ہمارے نزدیک ہے، لأن الانقباض والانبساط يجري فيهما، اس لیے کیونکہ ان کے اندر انقباض و انبساط جاری ہوتا ہے. انقباض کا معنی سکڑنا، انبساط کا معنی پھیلنا، کیونکہ ان کے اندر سکڑنا اور پھیلنا جاری ہوتا ہے. فلا ترى المماثلة، لہذا برابری کی رعایت نہیں رکھی جا سکتی. وعن ابی یوسف رحمہ اللہ تعالی ان کان القطع من الاصل یقتص، امام ابو یوسف رحمہ اللہ فرماتے ہیں ان کان القطع من الاصل، کہ اگر اعلی تناسل کو کاٹ دیا من الاصل جڑ سے ہی، یقتص پھر قصاص لیا جائے گا، کیونکہ یہاں برابری ہو سکتی ہے. وطرف المسلم والذمی یہ سواؤن، مسلمان اور ذمی کے کا عضو جو ہیں وہ برابر ہیں، یعنی مسلمان کے عضو کے بدلے ذمی کا عضو کاٹا جائے گا اور ذمی کے عضو کے بدلے مسلمان کا عضو کاٹا جائے گا. وخير المجني عليه ان كانت يد القاطع شلاء او ناقصة باصبع او الشجة لا تستوعب ما بين قرني الشاج واستوعب ما بين قرني المشجوج. صورت مسئلہ یہ بھائی، ایک شخص نے دوسرے شخص کا دایاں ہاتھ کاٹ دیا، اور جو مجرم ہے اس کا دایاں ہاتھ شل ہے، شل ہے. بھائی میں نے بتلایا اگر دایاں ہاتھ کسی نے کسی کا کاٹا ہے تو مجرم کا بھی دایاں ہاتھ کاٹا جائے گا، اگر بایاں ہاتھ کاٹا ہے تو مجرم کا بھی بایاں ہاتھ کاٹا جائے گا. اب صورت یہ ہے ایک شخص نے دوسرے کا دایاں ہاتھ کاٹ دیا اور مجرم کا جو دایاں ہاتھ ہے وہ شل ہے، شل ہے، یعنی پوری طرح حرکت نہیں کرتا، صحیح تندرست انسان کی طرح اس کا ہاتھ نہیں ہے، یا اس کے ہاتھ میں ایک دو انگلیاں کم ہیں بھائی، تو اب کیا قصاص آئے گا؟ قصاص بھی آ جائے پھر تو برابری نہیں ہو سکتی بھائی، اس نے اس کا بالکل صحیح سلامت ہاتھ کاٹا ہے اور اس کا ہاتھ تو کچھ شل ہے یا اس کی انگلیاں کم. کہتے ہیں ہاں بھائی یہاں مماثلت نہیں ہو سکتی. تو اس صورت میں جو مجنی علیہ ہے، جس پر جنایت کی گئی، اس کو اختیار ہے، اختیار ہے، وہ چاہے تو اس کا یہی ہاتھ ہی کاٹ دے، یہی شل ہاتھ کاٹ دے، یہی ہاتھ جس کی انگلیاں کم ہیں اسی کو کاٹ دے، یا اس کے ہاتھ کا عرش لے لے، دیت لے لے. دوسری صورت، ایک شخص نے دوسرے شخص کے سر پر زخم لگایا، اور میں نے بتایا یہ سر اور چہرے پر جو زخم لگے وہ انسان کا حسن و جمال ختم کر دیتے ہیں. تو جس کو زخم لگایا سر پر، وہ ایسا زخم لگایا کہ ایک بالشت کا زخم لگایا، ایک بالشت بھائی، یعنی بالشت جانتے ہو بھائی، انگوٹھے کے کنارے سے لے کر چھوٹی انگلی کے درمیان جو فاصلہ ہے اس کو بالشت کہا جاتا ہے. تو اتنا لمبا زخم اس کے سر پر لگایا، اور ایسے لگایا کہ سر کے ایک جانب سے شروع ہوتا ہے دوسری جانب تک وہ زخم پہنچ رہا ہے، گویا دونوں طرف سے سر بدنما لگ رہا ہے، پورا سر ہی اس کا بدنما بن گیا بھائی. اور اب قصاص آیا، ایسا زخم تھا جس میں قصاص آتا تھا، اور قصاص کس میں آتا تھا؟ موزحہ میں. کس میں؟ موزحہ میں. تو اب اگر جو جنایت کرنے والا ہے، جو مجرم ہے، اس پر بھی اتنا ہی زخم لگایا جائے تو وہ زخم سر کے ایک کنارے سے دوسرے کنارے تک نہیں پہنچتا. معلوم ہوا جس کو زخم لگایا گیا اس کا سر چھوٹا تھا، वो एक बालिश जख्म ही सर के एक किनारे से दूसरे किनारे तक पहुंच गया, और ये जो मुजरिम है इसका सर बड़ा है, अगर इसके सर पर उतना ही एक बालिश वाला जख्म हम लगाएं तो वो एक जानिब से दूसरी जानिब को नहीं पहुंचता, अगर दाएं जानिब से लगाएं तो बाएं तरफ को नहीं पहुंचता, बाएं तरफ लगाएं तो दाएं तरफ नहीं पहुंचता। तो अब क्या किया जाए? कहते हैं भाई यहां पर भी मुमासलत मुमकिन नहीं है। जिसका सर इसने जख्मी किया है वो जितना बदनुमा बन गया, मुजरिम को अगर हम उतना ही कट लगाएं वो उतना बदनुमा नहीं बनता, तो बराबरी नहीं हो रही। तो इस सूरत में भी उस शख्स को इख्तियार होगा, चाहे तो यही जख्म लगा ले और चाहे तो अर्श ले ले, दियत ले ले। ये कहते हैं वह खुय्यिरा, और इख्तियार दिया जाएगा, अल मजनी यू अलैही, जना यजनी के माने हैं जिनायत करना, मजनी युन ये इसमें मफूल का सीगा है, जैसे मरमी युन भाई। वह खुय्यिरल मजनी यू अलैही, और इख्तियार दिया जाएगा उस शख्स को जिसके खिलाफ जिनायत की गई, इन कानत यद उल कातिई शल्ला, अगर काटने वाले का हाथ शल था, औ नाकिसतन बी असबुइन, या वो नाकिस था एक उंगली से, यानी उसमें एक उंगली एक या दो उंगलियां उसमें कम थी। भाई याद रखो पूरा शल मुराद नहीं, या सारी उंगलियां ही ना हो, ऐसा नहीं, ऐसा नहीं। क्यों? अगर पूरा ही हाथ शल है उसका, फिर तो उसका काटना ना काटना बराबर है भाई, बात समझ में आ रही? इसने उसका ठीक हाथ काटा है, इसका वो हाथ काटे वो तो पहले ही बेकार है, किसी काम का नहीं है, तो फिर इस सूरत में फिर इख्तियार नहीं होगा, फिर दियत ही इसको देना पड़ेगी भाई। या इसी तरह उंगली कटी है, एक दो उंगलियां कटी हो तो फिर ठीक है, और अगर सारी उंगलियां कटी हैं या ज्यादा कटी हुई हैं, फिर तो वो हाथ बिल्कुल ही तकरीबन बेकार है, बड़ा मामूली सा एक छोटा मोटा उससे काम कर सकता है, आम काम वो इससे सरंजाम दे ही नहीं सकता, तो उसके तो काटने का कोई फायदा नहीं है। लिहाजा उस सूरत में फिर इख्तियार नहीं होगा, बल्कि वहां पर फिर अर्श ही आएगा। तो कहते हैं अगर उस काटने वाले का हाथ शल था तो, और या और नाकिसा तंबी असबोइन, या उसका हाथ नाकिस था एक उंगली से, यानी उसकी एक उंगली कम थी, तो इसमें इख्तियार दिया जाएगा। और नीज इख्तियार दिया जाएगा अविशद जद, अगर उसका सर का जख्म जो है ला तस्तौइबु, वो घेरता नहीं है, इस्तियाब का माना घेर लेना, ला तस्तौइबु वो घेरता नहीं है, मा बैन क़र्नै शाज, भाई एक है शाज एक है मशजूज। शज्जतुन किसे कहते हैं? सर का जख्म। शाजुन इसमें फाइल है, जख्म लगाने वाला, सर पर जख्म लगाने वाला, और मशजूज जिसके सर पर जख्म लगाया गया है। और एक लफ्ज आ रहा है कर्नुन, कर्नुन, कर्न याद रखो, कर्न सींग को कहते हैं, गाय बैल बकरी के जो सींग होते हैं सर पर उनको कर्नुन कहते हैं, और इंसान के तो कर्न नहीं, तो कर्ण से मुराद है इंसान के सर की जानिबें, क्योंकि सींग भी हैवान के सर पर दाएं और बाएं होते हैं ना, दोनों जानिब में होते हैं, तो इसी तरह सर की दोनों जानिब जो है उनको भी अरबी में कर्नुन कहते हैं, कर्नुन। कहते हैं अविशद जतु, और अगर वो जख्म जो था वो ला तस्तौइबु मा बैन क़र्नै शाजी, वो घेरता नहीं है, वो जो दरमियान में है क़र्नै शाजी, शाज के दो कर्नों के, असल में था क़र्नैनि, ये तस्निया था नून इजाफत से गिर गया, शाज के सर के दो किनारों के दरमियान को वो जख्म नहीं घेरता। तर्जमा समझ में आ रहा है? इसको पीछे से जोड़ें, वो जो आया था खुय्यिरल मजनी अलैहि, मजनी अलैह को इख्तियार दिया जाएगा, इन कानति शज्जतु, अगर वो जो उसके सर का जख्म है, वो जो जख्म है ला तस्तौइबु मा बैन क़र्नै शाजी, वो घेरता नहीं है जख्म लगाने वाले सर के दोनों किनारों को, वस्तौअब मा बैन क़र्नै मशजूजी, इस हाल में कि उस जख्म ने घेर लिया था मशजूज के सर के दोनों किनारों को, मशजूज के सर के दोनों किनारों को इस जख्म ने घेर लिया था, लेकिन शाज के सर के दोनों किनारों को वो जख्म नहीं घेरता, तो उस मजनी अलैह को, उस मशजूज को इख्तियार दिया जाएगा। माना समझ में आ गया? ऐशद जा रजुलन रजुलन मूज़िहतन, यानी जख्म लगाया सर पर किसी एक शख्स ने दूसरे शख्स को, मूज़िहतन कौन सा जख्म? मूज़िहा, क्योंकि उसी में किसास आता है बाकियों में नहीं, हत्ता व जबल किसास, ताकि किसास साबित हो, मूज़िहा लगाया कोई और जख्म नहीं, वरना बाकियों में तो किसास नहीं है, حتی وجب القصاص، یہاں تک کہ قصاص ثابت ہو. والشج طولها مقدار شبر مثلا، اور وہ زخم جو تھا اس کی لمبائی جو ہے وہ ایک بالشت کی مقدار تھی مثال کے طور پر. ورأس المشجوج صغیر، اور مشجوج جو تھا اس کا سر چھوٹا تھا. استوعب الشج ما بین قرنیہ، تو اس سر کے زخم نے گھیر لیا اس کے سر کے دونوں کناروں کو، یعنی دائیں طرف سے بائیں طرف وہ زخم پہنچ گیا. ورأس الشاج عظیم، اور شاج کا سر بڑا تھا. لا تستوعب الشج، اس کے سر کو نہیں گھیرتا وہ والا زخم. وہی شبر ما بین قرنیہ، اور وہ کتنا ہے وہ زخم کتنا ہے. وہی شبر ما بین قرنیہ، وہ ایک بالشت ہے سر کی دو جانبوں کے درمیان. یہ زخم اس کے سر کو، بھائی پیچھے آیا نا، لا تستوعب الشج، تو وہ زخم اس کے سر کو نہیں گھیرتا. بھائی کون سا وہ زخم؟ کہتے ہیں وہی شبر ما بین قرنیہ، وہ ایک بالشت کا زخم جو اس کے سر کے دونوں کناروں کے بیچ ہو، وہ زخم اس کے نہیں گھیرتا. فالشین الذي لحق المشجوج اکثر مما يلحق الشاج. شین کہتے ہیں بدنما ہونا، بدنما ہونا، برا لگنا. پس وہ بدنمائی جو الذي لحق المشجوج، جو مشجوج کو لاحق ہو گئی، اس کا سر بدنما ہو گیا نا، تو وہ بدنمائی جو مشجوج کو لاحق ہوئی، اکثر وہ زیادہ تھی، مما يلحق الشاج، اس سے جو شاج کو لاحق ہوگی. وہ بدنمائی جو مشجوج کو لاحق ہوئی وہ اس بدنمائی سے زیادہ ہے جو کس کو لاحق ہوگی؟ شاج کو. شاج کو تو کہتے ہیں فشین الذی لحق المشجوج اکثر مما یلحق الشاج، بس وہ بدنمائی جو مشجوج کو لگ گئی وہ اس بدنمائی سے زیادہ ہے جو شاج کو لگے گی. فل مشجوج بالخیاری، تو اس صورت میں مشجوج کو اختیار ہے. ان شاء اقتص، اگر چاہے تو وہ قصاص لے لے. وہ ان شاء اخذ العرش، اور اگر چاہے تو عرش لے لے. ويسقط القود بموت العاقل وبعفو الاولياء وبصلحهم على مال قل او جل. بھئی یاد رکھیے، اگر قصاص لینے سے پہلے ہی وہ قاتل تبعی موت مر گیا تو قصاص ساقط ہو جائے گا. ایک شخص نے دوسرے شخص کا قتل کیا تھا جان بوجھ کر آلہ قتل سے، تو اس پر قصاص آیا اور اب اس کو بھی قتل کیا جائے گا، لیکن قصاص وصول کرنے سے پہلے ہی اس قاتل کا انتقال ہو گیا تو یاد رکھیے قصاص ساقط ہو گیا، اس لیے کیونکہ وہ جان ہی چلی گئی جس سے اس قصاص کو وصول کرنا تھا. اسی طرح یاد رکھیے بھائی کہ یہ جو قصاص ہوتا ہے یہ اولیاء کا حق ہوتا ہے. اب اگر ایک شخص کے دو یا تین یا چار اولیاء ہیں بھائی مقتول کے، مثلا تین بیٹے ہیں یا چار بیٹے ہیں، تو ان چاروں کا حق ہے، اور ان میں سے اگر ایک بھی معاف کر دے تو قصاص ساقط ہو جائے گا. قصاص ساقط ہو جائے گا، یا ان میں سے ایک بھی مال کے بدلے صلح کر لے تو باقیوں کا بھی قصاص ساقط ہو جائے گا. البتہ اس میں پھر ان کا حصہ دیت کے اندر آئے گا، تفصیل آگے آ رہی ہے. دیکھیے بھائی، وَيَسْقُطُ الْقَوَدُ بِمَوْتِ الْقَاتِلِ، اور قصاص جو ہے وہ ساقط ہو جاتا ہے قاتل کی موت کی وجہ سے کہ اگر وہ مر جائے. وَبِعَفْوِ الْأَوْلِيَاءِ، اور اولیاء کے معاف کر دینے سے، اولیاء اگر معاف کر دیتے ہیں تو قصاص ساقط ہو گیا. وَبِصُلْحِهِمْ عَلَى مَالٍ، اور ان کے مال پر صلح کرنے کی وجہ سے، قَلَّ او جَلَّ، مال تھوڑا ہو یا زیادہ، جتنے مال پر بھی وہ صلح کرنا چاہیں کر سکتے ہیں. دیت تو ہے 100 اونٹ، لیکن اگر وہ 20 اونٹوں پر صلح کرتے ہیں تو 20 ہی لازم ہو جائیں گے قاتل پر، اور اگر وہ 500 اونٹوں پر صلح کرتے ہیں تو قاتل پر 500 لازم ہو جائیں گے. بھائی یہ معنی ہے، اور قصاص ساقط ہو جاتا ہے بصلحہم، ان اولیاء کی صلح کرنے کی وجہ سے، علی مال، ایسے مال پر، قل او جل، جو تھوڑا ہو یا زیادہ. ویجب حالا، اور یہ جو مال واجب ہوتا ہے صلح کی وجہ سے یہ حالی ہوتا ہے. کیا ہوتا ہے؟ حالی، یعنی اس کی فوری ادائیگی کرنا پڑے گی. دیت میں تو آپ کو میں نے بتلایا تھا 3 سال میں دیں گے، یعنی 3 قسطوں کے اندر دیں گے، 3 سال کے اندر پورا کریں گے، لیکن صلح کے بدلے جو مال آئے گا وہ اس کی ادائیگی فوری ہے. یہ اس وقت ہے جب ادائیگی کی کوئی تعین نہ ہو، جب کوئی مدت متعین نہ کریں, یہ ذکر ہی نہ کریں کہ ابھی دینا ہے یا 3 سال کے اندر دینا ہے, تو پھر فوری ادائیگی ہوگی. اور اگر مدت متعین کر لیتے ہیں تو پھر تو اس مدت کے مطابق ادائیگی ضروری ہو جائے گی. کیونکہ عقد کی وجہ سے یاد رکھو, جو بھی مال کسی پر واجب ہوتا ہے جب اس میں مدت ذکر نہ ہو تو اس کی فوری ادائیگی ضروری ہوتی ہے. آپ نے ایک شخص سے گاڑی خریدی 10 لاکھ روپے میں اور مدت وغیرہ کا کوئی ذکر نہیں کیا, یعنی یہ ذکر ہی نہیں کیا کہ پیسے ابھی دوں گا یا مہینے بعد دوں گا, کچھ بھی ذکر نہیں کیا, تو اس صورت میں فوری ادائیگی ضروری ہوگی آپ پر. تو عقد کی وجہ سے کسی پر بھی کوئی مال واجب ہو اور مدت کا ذکر نہ کیا جائے تو اس کی ادائیگی فوراً کرنا پڑتی ہے. یہ مانا ہے وَيَجِبُ حَالًا, اور وہ جو مال ہے جو صلح کی وجہ سے واجب ہوا ہے وہ فی الحال واجب ہوگا. اِلَّمْ يَذْكُرِ الْحُلُولَ وَالتَّعْجِيلَ, اگر انہوں نے حلول یا تاجیل کو یعنی فوری ادائیگی یا مدت والی ادائیگی کو ذکر نہیں کیا, يَجِبُ حَالًا, تو یہ مال حالًا واجب ہوگا یعنی فوری. وَلَا يَكُونُ كَالدِّيَةِ مُؤَجَّلًا, اور یہ دیت کی طرح مؤجل نہیں ہوگا, یعنی 3 سال میں ادا نہیں کرنا پڑے گا, فوری ادائیگی ضروری ہوگی. وَبِصُلْحِ أَحَدِهِمْ, اور اولیاء میں سے کسی ایک کے صلح کرنے سے بھی قصاص ساقط ہو جائے گا. وَبِعَفْوِهِ, اور اسی طرح کسی ایک کے معاف کرنے سے بھی قصاص ساقط ہو جائے گا. وَلِمَنْ بَقِيَ, اور ان کے لیے جو لوگ باقی رہ گئے, باقی اولیاء جو ہیں ان کے لیے, حِصَّتُهُ مِنَ الدِّيَتِ, ان کا حصہ ہوگا کس میں سے؟ دیت میں سے. صورت یہ, ایک شخص کے مثلاً 3 بیٹے تھے, 3 بیٹے, اور ان 3 بیٹوں میں سے اس شخص کو کسی نے قتل کر دیا, تو یہ 3 بیٹے اولیاء ہیں مقتول کے, اور یہ قصاص لینا 3 کا حق ہے. تو ان 3 میں سے ایک نے معاف کر دیا تو قصاص ساقط ہو جائے گا, اور باقیوں کو اب دیت میں سے حصہ ملے گا. باقیوں نے تو معاف نہیں کیا, یہ تو سب کا حق تھا, تو لہذا باقیوں کو دیت میں سے حصہ دیں گے. کس طرح؟ کہ کل کتنے بیٹے تھے؟ 3, اور ایک شخص کے قتل کی وجہ سے کتنا مال آتا ہے؟ 100 اونٹ. تو ایک نے معاف کر دیا تو 100 میں سے تیسرا حصہ, یعنی 33 یا اس کے لگ بھگ اتنا حصہ ساقط ہو جائے گا دیت میں سے, اور باقی 2 ثلث جو ہیں وہ ادا کرنے پڑیں گے 2 بیٹوں کو. یا دوسری صورت, کہ یہ تو تھا ایک نے معاف کر دیا, دوسری صورت ہے ایک نے مال پر صلح کر لی, 3 بیٹے تھے, ایک بیٹے نے کہا بھائی مجھے اتنے درہم دے دو, 5000 درہم دے دو. کتنے دے دو؟ 5000 درہم دے دو, تو میں قصاص معاف کرتا ہوں اپنی طرف سے, قصاص معاف. تو جیسے ہی مال آئے گا قصاص ساقط ہوا, اب وہ دوبارہ نہیں آ سکتا. بات سمجھ میں آگئی؟ قصاص ساقط ہو گیا, دوبارہ نہیں آ سکتا. پھر جھگڑا ہوتا ہے, مسئلہ بنتا ہے, اور وہ کہیں نہیں نہیں ہم پیسے نہیں, اب قصاص ہی لیں گے. نہیں نہیں, قصاص کیا ہو گیا, ایک دفعہ ساقط ہو گیا, واپس نہیں آ سکتا, اب مال ہی آئے گا بھائی. تو اب ایک نے صلح کر لی کہ مجھے 50 اونٹ دے دینا. کتنے اونٹ؟ 50 اونٹ. اس نے 50 اونٹ لے لیے, اور قصاص تو باقی 2 کا بھی حق تھا, انہوں نے تو معاف نہیں کیا, انہوں نے تو مال پر صلح نہیں کی, تو ان کو دیت میں سے ان کا حصہ دیں گے. اب آپ یہ نہ کہیں دیت تو ہے 100 اونٹ, اس نے کتنے لے لیے؟ 50, تو باقی دونوں کو 50 دے دیں گے, یعنی 25-25 دے دیں گے. نہیں بھائی نہیں, اس دیت کے کل کتنے حصے کریں گے؟ 3 حصے, 100 اونٹوں کے 3, یا 10000 درہم کے 3 حصے کریں گے. اور ایک حصہ تھا اس صلح والے کا حق, وہ اس نے وصول کر لیا, وہ بے شک آپ نے زیادہ دے دیا لیکن اس کی وجہ سے فائدہ ہوا, قصاص کیا ہو گیا؟ ساقط ہو گیا. باقی 2 ثلث اب وہ باقی 2 بھائیوں کو دینے پڑیں گے, ایک ایک ثلث ہر ایک کو. صورت سمجھ میں آ گئی؟ یہ مانا ہے وَبِصُلْحِ أَحَدِهِمْ أَيَسْقُطُ الْقَوَدُ, قصاص ساقط ہو جاتا ہے بِصُلْحِ أَحَدِهِمْ وَبِعَفْوِهِ, ان اولیاء میں سے کسی ایک کے صلح کرنے کی وجہ سے اور کسی ایک کے معاف کرنے کی وجہ سے. وَلِمَنْ بَقِيَ, اور وہ اولیاء جو باقی ہیں ان کے لیے, حِصَّتُهُ مِنَ الدِّيَتِ, اس کا حصہ ہوگا دیت میں سے. اے لمن بقی من الورثۃ, یعنی کہ وہ جو باقی ہیں ورثہ میں سے. فإن القصاص والدیت حق جميع الورثۃ عندنا, اس لیے کیونکہ قصاص اور دیت ہمارے نزدیک یہ حق ہے تمام وارثوں کا, عندنا ہمارے نزدیک. خلافا لمالک والشافعی رحمهما اللہ تعالی فی الزوجین, بخلاف امام مالک اور امام شافعی رحمهما اللہ کے, فی الزوجین زوجین کے معاملے میں, میاں بیوی کے معاملے میں. امام مالک اور امام شافعی رحمهما اللہ فرماتے ہیں کہ میاں بیوی ایک دوسرے کی دیت اور قصاص کے مالک نہیں ہیں. ایک دوسرے کی دیت اور قصاص کے مالک ہمارے نزدیک وارث جو ہیں وہ قصاص کے بھی مالک ہوتے ہیں اور دیت کے بھی مالک ہوتے ہیں. ہاں ایک اور بات یاد آ گئی, یاد رکھنا, یہ جو دیت وصول ہوتی ہے نا دیت, یہ یوں سمجھا جاتا ہے مقتول نے ترکہ چھوڑا ہے, مال وراثت چھوڑا ہے, لہذا اس کے اندر وہ ساری چیزیں جاری ہوں گی جو مال وراثت کے اندر جاری ہوتی ہیں. تو اس سے اس کے سارے دیون بھی ادا کیے جائیں گے. وصیت کی ہے تو ثلث تک اسی طرح وصیت نافذ ہوگی اور باقی مال وارثوں کو ملے گا. تو امام مالک اور امام شافعی رحمہم اللہ فرماتے ہیں کہ میاں بیوی کا قصاص اور دیت میں حصہ نہیں, کیونکہ قصاص اور دیت یہ ان وارثوں کا حصہ ہے جو جن کے ساتھ رشتہ نسب والا ہے, جن کے ساتھ رشتہ بھائی باقی جتنے وارث ہیں ان میں نسب والا رشتہ ہے. جو بھی کسی شخص کا وارث بنتا ہے یا اس کا بیٹا ہوگا, پوتا ہوگا, نواسا نواسی ہوں گے یا بھائی ہوں گے اس مرنے والے کے, یا اس کا باپ ہوگا, دادا پر دادا, نانی نانا, نانی پر نانا پر نانی, یہ سارے, تو یہ سارے کیا ہیں, ان سب میں نسب والا رشتہ ہے. کون سا رشتہ ہے؟ نسب والا رشتہ ہے. تو لہذا ان میں تو قصاص اور دیت جو ہے ان کے لیے ثابت ہوگی. جو بھی ولی بن رہا ہوا, جو بھی قریبی رشتہ دار ہوا سب سے قریبی, وہ حقدار ہوگا قصاص و دیت کا, جیسے مال وارثوں میں تقسیم ہوتا ہے. جبکہ میاں بیوی کے درمیان جو رشتہ ہے وہ نسب والا نہیں ہے, وہ سبب والا ہے. یعنی اور سبب کیا ہے؟ نکاح. نکاح تو ان یہ ایک دوسرے کے وارث تو بنتے ہیں, میاں بیوی ایک دوسرے کے وارث بنتے ہیں, لیکن نسب کی وجہ سے نہیں, سبب کی وجہ سے. اور وہ سبب نکاح ہے, کہ ان کے درمیان چونکہ نکاح ہوا ہے اس لیے ایک دوسرے کے وارث بن رہے ہیں, نسب کے اعتبار سے یہ ایک دوسرے کے وارث نہیں بن رہے. اور سبب وہ تو ختم ہو گیا مرتے ہی, نکاح کیا ہو گیا؟ ختم ہو گیا. جب سبب ختم تو اب ایک دوسرے کے قصاص اور دیت کے مالک نہیں ہوں گے. یہ مانا ہے فَإِنَّ الْقِصَاصَ وَالدِّيَتَ حَقُّ جَمِيعِ الْوَرَثَةِ عِنْدَنَا, اس لیے کیونکہ قصاص اور دیت وہ حق ہے تمام وارثوں کا ہمارے نزدیک, خلافاً لِمَالِكٍ وَالشَّافِعِيِّ رَحِمَهُمَ اللَّهُ تَعَالَى فِي الزَّوْجَيْنِ, بخلاف امام مالک اور امام شافعی رحمہم اللہ کے میاں بیوی کے مسئلے میں. فَإِن صَالَحَ بِأَلْفٍ وَكِيلُ سَيِّدِ عَبْدٍ وَحُرٍ قَتَلَا فَالصُّلْحُ عَنْ دَمِهِمَا بِالنِّصْفٍ. صورت مسئلہ یہ کہ ایک غلام اور ایک آزاد آدمی نے مل کر ایک آدمی کو قتل کیا. قاتل کون ہے؟ ایک آزاد ہے اور ایک غلام. تو اب ان دونوں پر قصاص آ گیا. کیا آیا؟ قصاص. ان دونوں پر قصاص آیا. تو اب اس آزاد آدمی نے اور اس غلام کے مالک نے ایک شخص کو وکیل بنا کر, دونوں نے ایک ہی شخص کو وکیل بنا کر بھیجا کہ جاؤ بھائی وہ مقتول کے اولیاء سے صلح کر لو, ہمیں قصاص میں قتل نہ کریں, مال وغیرہ لے لیں. چنانچہ وہ وکیل گیا اور اس نے مثلا 1000 دینار پر صلح کر لی. 1000 دینار پر. تو اب یہ مال کس پر کتنا آئے گا؟ ایک طرف ہے آزاد اور دوسری طرف ہے غلام. کہتے ہیں بھئی یہ آزاد کا بھی وکیل تھا اور غلام کے آقا کا بھی وکیل تھا, اور اس نے جا کر صلح کی بات دونوں کی طرف سے کی ہے, تو دونوں پر آدھا آدھا وہ مال آئے گا. تو 500 دینار کس پر آ جائیں گے؟ اس آزاد پر, اور 500 اس غلام کے آقا پر آ جائیں گے. دیکھیے بھائی, فَإِن صَالَحَ بِأَلْفٍ, اگر صلح کر لی 1000 کے بدلے, کس نے صلح کی؟ وکیل سید عبدن, ترجمہ آخر سے ہوگا غلام کے آقا کے وکیل نے, غلام کے مولا کے وکیل نے صلح کی. اور کس نے؟ وَحُرِّن, اس کا عطف ہے سید پر, اے وکیل حُرِّن, اور آزاد آدمی کے وکیل نے, غلام کے آقا اور آزاد آدمی کے وکیل نے صلح کر لی. ترجمہ سمجھ میں آ رہا ہے؟ فَإِن صَالَحَ بِأَلْفٍ, اگر صلح کر لی 1000 کے بدلے, وکیل سید عبد وحرن, آزاد آدمی اور غلام کے آقا کے وکیل نے, قتلا, وہ غلام اور وہ آزاد آدمی कतला जिन्होंने कत्ल किया था। कतला सिफत है किसकी? आबद और हुर की। आबद और वो आजाद और गुलाम ऐसे हैं कतला के उन दोनों ने कत्ल किया है। अब सुनो तर्जमा, कहते हैं फइन सालह बी अल्फिन, अगर सुलह कर ली 1000 के बदले, वकील सैयद अब्द व हुर कतला, ऐसे आजाद के वकील ने और ऐसे गुलाम के आका के वकील ने, कतला जिन्होंने कत्ल किया था, उसके वकील ने सुलह कर ली, फसुल्ह अन दमी ही मा बिन निस्फिन, तो इस वकील का सुलह करना अन दमी ही मा इन दोनों के खून से, यानी इसके बदले में बिन निस्फिन, ये कितने पर होगा? निसफ पर होगा, यानी आधे आधे पर होगा, आधा एक पर आएगा और आधा दूसरे पर आएगा। इनकान अल कातिल हुर्रन व अब्दन, यानी अगर कातिल आजाद और गुलाम हैं, फअमरहुल हुर्रु व मौला अल अब्दि रजुलन, तो हुक्म दिया उस आजाद आदमी ने जो कातिल है, व मौला अल अब्दि और उस गुलाम के आका ने रजुलन एक आदमी को, यानी वो जो वकील है, भी अन युसालिह मिन दमिहिमा अला अल्फिन, कि वो जाकर सुलह कर ले इन दोनों के खून से, अला अल्फिन 1000 पर, फ़फ़अला उस वकील ने ऐसा किया, फल अल्फ़ अलल हुर्रि वल मौला निस्फानी, तो वो 1000 जो है आजाद और उस गुलाम के आका पर निस्फानी अदा अदा होगा भाई वो 1000। वयुक्तलु जमउन बिफर्दिन व बिलअक्स इक्तिफाअन इन हज़ारा वलीयुहुम, भाई याद रखो, अगर एक पूरी जमात मिलकर एक शख्स को कत्ल करे तो इस पूरी जमात को किसास में कत्ल किया जाएगा। कियास तो ये तकाजा करता है भाई, एक जान गई है तो बदले में एक ही जान लेनी चाहिए, ज्यादा नहीं। लेकिन ये वाकया हजरत उमर रजी अल्लाह ताला अन्हु के जमाने में पेश आया था। हजरत उमर के जमाने में यमन के अंदर सनआ एक इलाका है, उस इलाके के 7 आदमियों ने मिलकर एक आदमी को कत्ल किया था, तो हजरत उमर रजी अल्लाह ताला उन्होंने किसास में उन 7ों को कत्ल करने का हुक्म दिया और साथ ही फरमाया, अगर सारे सनआ वाले मिलकर इस एक आदमी को कत्ल करते तो मैं सारे सनआ वालों को सजा देता, उसकी सबको कत्ल करता। तो मालूम हुआ अगर पूरी जमात मिलकर एक आदमी को कत्ल करे तो पूरी जमात को कत्ल किया जाएगा। हां, लेकिन इसमें उलमा फिर तफसील लिखते हैं कि अगर वो सारे उसके कत्ल में शरीक थे बाकायदा, और अगर कुछ सिर्फ हिफाजत कर रहे थे, कुछ ने पकड़ के रखा था, कुछ कत्ल कर रहे थे, फिर उसमें मुख्तलिफ हुक्म होंगे भाई, कत्ल करने वाले उनको किसास में कत्ल किया जाएगा। वयुक्तलु जमउन, और जमात को कत्ल किया जाएगा, बिफर्दिन एक फर्द के बदले में, व बिल अक्सी और इसके बरअक्स भी, यानी जमात के बदले एक आदमी को कत्ल किया जाएगा, एक आदमी ने कई आदमियों को कत्ल कर दिया, तो अब ये नहीं कि 8 कत्ल हुए हैं तो उसकी जान भी ली जाए कातिल की और उस पर 7 दियतें भी वाजिब कर दें, नहीं, बस सिर्फ उस एक को ही कत्ल किया जाएगा और उसी पर इक्तिफा किया जाएगा, ये माना है। वह बिलअक्स और इसके बरअक्स भी, यानी पीछे तो क्या था, कत्ल किया जाएगा जमात को फर्द के बदले, और इसका बरअक्स भी है, यानी फर्द को जमात के बदले कत्ल किया जाएगा, इक्तिफान उसी पर इक्तिफा करते हुए, यानी दियतें नहीं आएंगी। इन हजारा वली युहम, अगर उनके वली हाजिर हो गए, उन मकतूलों के वली अगर हाजिर हो गए तो इसी पर क्या करेंगे, इक्तिफा। भाई देखो ना, एक आदमी ने 8 आदमियों को कत्ल कर दिया तो वो सारे किसास लेने पहुंच गए, तो जब सारे मौजूद हैं किसास लेने के लिए, इसका अब यह माना नहीं कि एक जान लो और 7 दियतें भी वसूल करो, बल्कि क्या करेंगे, सब के बदले में उस एक ही की जान ली जाएगी किसास में और उसी पर इक्तिफा किया जाएगा, अगरचे सारे वली ही क्यों ना हाजिर हो जाएं। अयुक्तलु फर्दुन बि जमईन, यानी कत्ल किया जाएगा एक फर्द को जमात के बदले में, वयुक्तफा बि कत्लिही और इक्तिफा किया जाएगा उसके कत्ल पर, वला शै अली औलिया इहिम गैर ज़ालिका और उस और उन मकतूलों के औलिया के लिए इसके अलावा और कुछ भी नहीं है, खिलाफन लि शाफई रहिमहुल्ला व खिलाफ इमाम शाफई रहमहुल्ला के, फ इन इंदहु युक्तलु लिल औवली व यजिबु लिल बाकीन अल मालु, उनके नजदीक कत्ल किया जाएगा पहले मकतूल के लिए, वयजिबु लिल बाकीन अल माल, और बाकियों के लिए माल वाजिब होगा। इमाम शाफी रहमतुल्लाह फरमाते हैं कि इस शख्स ने 8 कत्ल किए हैं तो अब सिर्फ इस एक की जान ले ली जाए तो बराबरी नहीं आएगी। तो वो फरमाते हैं अगर सारे औलिया हाजिर हैं, जो आए ही नहीं उनकी तो बात ही नहीं, जो आ गए हैं तो उनके लिए फिर क्या करें। कहते हैं इसमें देखा जाएगा, ये देखा जाएगा कि इसने 8 में से पहले किसको कत्ल किया। अगर पहले का पता चल जाता है कि इसने सबसे पहले इसको कत्ल किया था और उसके बाद बाकियों को कत्ल किया था तो पहले के लिए तो किसास आएगा, उससे क्या करेंगे, किसास में इसे कत्ल करेंगे, और बाकियों के लिए फिर दियतें आएंगी उसके ऊपर, उतनी ही दियतें उससे ले ली जाएंगी। और अगर यह पता ही नहीं चल रहा कि इसने किसको पहले कत्ल किया है और किसको बाद में कत्ल किया है तो फिर इस सूरत में सब के लिए उससे किसास में कत्ल कर दिया जाएगा और बाकियों के लिए दियतें आएंगी और ये दियतें आपस में फिर वो तकसीम कर लेंगे। कैसे, देखो भाई उसने कितने आदमी कत्ल किए, 8। अब हमें पता नहीं किसको पहले कत्ल किया है और किसको बाद में कत्ल किया है तो इसको किसास में उन सब के लिए कत्ल कर दिया जाएगा। गोया हर एक ने किसास में से अपना हिस्सा वसूल कर लिया। 8 कत्ल हुए हैं ना, 8, तो एक किसास आएगा और कितनी दियतें आएंगी, 7 दियतें आएंगी। अब ये जो एक कत्ल हुआ इसमें सब का हिस्सा है, सब के लिए कत्ल किया गया, और बाकी 7 दियतें वो भी अब इन सब में तकसीम की जाएंगी। 7 दियतें हैं और 8 औलिया हैं तो इस 7 को 8 आदमियों में तकसीम कर देंगे। सूरत समझ में आ गई। तो कहते हैं फइन्ना इंदहु युक्तलु लिल अव्वली वयजिबु लिल बाकीन अल माल, उनके नजदीक पहले मकतूल के लिए तो उस कातिल को कत्ल किया जाएगा और बाकियों के लिए माल वाजिब होगा। व इल्लम युदरल अव्वलु, दरा यदरी के माने हैं जानना, इलम होना। व इल्लम युदरल अव्वलु, और अगर पहला मकतूल मालूम नहीं है तो कुतिला लहुम जमीआ, मेरी किताब में है कुतिला जमीअन लहुम, आपकी किताब में भी इसी तरह है। हाँ ये किताबत की गलती है, लहुम पहले होना चाहिए और जमीअन बाद में। कुतिला लहुम जमीआ, तो कत्ल किया जाएगा उस एक कातिल को, लहुम जमीआ उन सब के लिए। वकुस्सिमत दियातु बैनहुम, और दियतों को उनके दरमियान फिर तकसीम किया जाएगा। वकीला, और कहा गया है युकराउ, के कुरानदाजी की जाएगी, क्या की जाएगी, कुरानदाजी की जाएगी। बस जिसका नाम कुरानदाजी में निकलता है उसके लिए उसको किसास में कत्ल कर दिया जाएगा और बाकियों को दियत लेकर दे दी जाएगी। पहली सूरत तो क्या थी, वो दियत सब में तकसीम की थी, अब एक के लिए किसास और बाकी के लिए दियतें। वकील, और कहा गया है यु करो, कि कुरानदाजी की जाएगी। फयुक्तल लिमन खरजत कुरातुहू, पस कत्ल किया जाएगा कातिल को उसके लिए जिसका नाम कुरए में निकला। व इन हजारा वाहिदुन कुतिल लहू व सकत हकुल बकीयती, ये तो वो सूरत थी अगर ये सारे हाजिर हुए थे, अगर एक ही आया किसास लेने के लिए, मकतूल तो 8 थे लेकिन सिर्फ एक के औलिया आए किसास लेने के लिए, तो कहते हैं फिर इस एक के लिए उस कातिल को कत्ल कर दिया जाएगा और बाकियों का हक साकित हो गया। ये माना है वह इन हाजारा वाहिदुन, और अगर एक वली हाजिर हुआ तो कुतिला लहू, उसी के लिए कातिल को कत्ल कर दिया जाएगा। वसाकत हक्कुल बकीयती, और बाकी औलिया का हक साकित हो जाएगा। अय इन हाजारा वली यूं वाहिदुन कुतिला लहू, यानी अगर एक वली हाजिर हुआ तो उसी के लिए कत्ल कर दिया जाएगा। वसाकत हक्कुल बाकीन इंदना, और बाकियों का हक साकित हो जाएगा हमारे नजदीक। भाई इन्होंने बतलाया अगर एक भी हाजिर हुआ तो उसके लिए उसको किसास में कत्ल कर देंगे और बाकियों का हक साकित हो जाएगा। भाई पीछे पीछे जो आया ना कि किसास भी लेंगे और दियतें भी आएंगी, तो ये तो इमाम शाफी रहमतुल्लाह का मजहब बयान हो रहा था। हमारे नजदीक तो सिर्फ मतन को मतन से जोड़ें, हमारे नजदीक क्या था, अगर एक आदमी पूरी जमात को कत्ल कर दे और फिर वो सारे औलिया जमा हो जाएं तो उन सब के लिए इस कातिल को कत्ल किया जाएगा और इसी पर इक्तफा कर लेंगे और कोई दियत वगैरह नहीं आएगी। और अगर उनमें से सिर्फ आगे फिर आया वह इन हाजरा वाहिदुन, अगर वो सारे नहीं आए उनमें से सिर्फ एक वली हाजिर हुआ तो उसी के लिए इस कातिल को कत्ल कर देंगे। वह सकत हकुल बकीयती, और बाकियों का हक साकित हो जाएगा। तो ये अहनाफ का मजहब ये है भाई, बात समझ में आ गई। वला युक्तउ यदानि बियदिन व इन अमर्रा सिकीनन अला यदिन फकुतियत व ज़मीना दियतहा। वला युक्तउ यदानि बियदिन, और नहीं काटा जाएगा दो हाथों को एक हाथ के बदले, दो हाथों को एक हाथ के बदले नहीं काटा जाएगा। भाई भाई देखिए, दो आदमियों ने मिलकर एक आदमी का हाथ काटा, यानी दोनों ने तलवार को दस्ते से, दोनों ने तलवार को दस्ते से पकड़ा और एक ही वक्त में इकट्ठे तलवार चलाकर उसका हाथ काट दिया। तो क्या अब उसका एक दायां हाथ कटा है, क्या इन दोनों का भी अब दायां हाथ काटा जाएगा? जाब्ता बतला दिया कि नहीं, जो आजा होते हैं उनके साथ माल वाला बर्ताव किया जाता है, और उसका एक हाथ कटा यानी 50 ऊंटों का नुकसान किया उसका, और इन दोनों का अगर दायां हाथ काट दिया जाए तो यहां पर नुकसान कितना हो जाएगा? 100 ऊंटों का, तो बराबरी ना रहेगी। लिहाजा इस सूरत में फिर हाथ की दियत वाजिब होगी इन दोनों पर, और आधी दियत एक पर आएगी और आधी दियत दूसरे पर, यानी 50 ऊंट दोनों पर आ जाएंगे, 25-25 अदा करेंगे। कहते हैं वला युक्तउ यदानि बियदिन, और काटा नहीं जाएगा दो हाथों को एक हाथ के बदले। व इन अमर्रा सिकीनन, और अगर इन दोनों ने चलाया छुरी को, अमर्रा का माना अमर्रा फेरना चलाना, और तस्निया का सीगा है अमर्रा, और अगर उन दोनों ने चलाया, उन दोनों ने फेरा सिकीनन छुरी को, अला यदिन किसी हाथ पर, फकुतियात पस वो हाथ कट गया, व जमीना दियता हुमा व इन व ये अगरचे, अगरचे इसको तर्जमा किससे करें, अगर इसको पिछले कलाम से जोड़ें, वला युक्तउ यदानि बियदिन व इन अमर्रा सिकीनन अला यदिन फकुतियत, और काटा नहीं जाएगा दो हाथों को एक हाथ के बदले, अगरचे उन्होंने चलाया हो छुरी को किसी हाथ पर, फकुतियत पस वो कट गया, तो भी दो हाथों को एक हाथ के बदले नहीं काटा जाएगा। वह जमीना, और ये दो ये दोनों जामीन होंगे, दियतहा ऐ दियतल यदी, हाथ की दियत के, और हाथ की दियत को तो अर्श कहते हैं, तो देखा यहां दियत बोलकर क्या मुराद है, अर्श मुराद है। तो वह जमीना दियतहा, हा जमीर यद को राजे है, और यद याद रखो अरबी में मुअन्नस इस्तेमाल होता है, जिस्म के जो भी अज़ा दो दो हैं वो मुअन्नस इस्तेमाल होते हैं, हाथ दो हैं, पांव दो हैं, आंखें दो हैं, कान दो हैं, ये सब क्या इस्तेमाल होते हैं, मुअन्नस। इसीलिए कहा वह जमीना, वो दोनों जामिन होंगे, दियतहा ऐ दियतल यदि, उस हाथ की दियत के, हादा इंदना ये हमारे नजदीक है, व इंद शाफिई रहिमहुल्लाहु ताला इदा अखदा रजुलान सिकीना व अमर्रा अला यदिन आखरा तुक्तउ यदाहुमा इतबारन बिन नफ्स। इमाम शाफी रहमतुल्लाह फरमाते हैं, इन दो आदमियों ने मिलकर एक शख्स का हाथ काटा है, इकट्ठी तलवार या छुरी चलाई है, लिहाजा इन दोनों के हाथ भी काटे जाएंगे। वो इसको कियास करते हैं नफ्स पर, जान पर। जैसे दो आदमी अगर एक आदमी को कत्ल करें, अभी इन्होंने आपको बतलाया था कि अगर जमात मिलकर एक आदमी को कत्ल करे तो पूरी जमात को कत्ल किया जाएगा, तो दो आदमी जब मिलकर एक आदमी को कत्ल करेंगे तो इन दोनों को भी किसास में कत्ल किया जाएगा। जब जान के अंदर एक के बदले दोनों को कत्ल किया जाता है तो आजा के अंदर भी एक हाथ के बदले दोनों हाथों को काटा जाएगा। तो वो फरमाते हैं इदा अखदा रजुलान सिक्कीनन, जब उठाई दो आदमियों ने छुरी, व अमर रा अला यदिन आखरा, और उसको चलाया दूसरे आदमी के हाथ पर, यानी उसको फेरा दूसरे आदमी के हाथ पर, तुक्तउ यदाहुमा, तो उन दोनों के हाथ को काटा जाएगा। तुक्तउ यदुहुमा है मेरी किताब में, यदुहुमा, वैसे यदाहुमा होना चाहिए, काटा जाएगा यदाहुमा, उन दोनों के हाथों को काटा जाएगा। और उमूमन तस्निया की इजाफत तस्निया की तरफ पसंदीदा नहीं, तस्निया की इजाफत तस्निया की तरफ पसंदीदा नहीं, तो इसमें उमूमन अव्वल को जमा से बदल दिया जाता है। उन दोनों को अव्वल को किससे बदलते हैं, जमा, जैसे कुरान में अल्लाह फरमाते हैं अस्सारिकु वस्सारिकतु फक्तउ अईदियहुमा अईदियहुमा, दोनों के हाथ काट दो, तो दोनों के दो हाथ हो गए, तो होना चाहिए था यदैहिमा यदैनी तस्निया, तो फक्तउ यदैहिमा, लेकिन तस्निया की इजाफत तस्निया की तरह पसंदीदा नहीं, तो फिर अव्वल को किससे बदलते हैं, जमा से फक्तउ अईदियहुमा, तो उन दोनों के हाथ काट दो। तो इधर मुफरत जिक्र कर दिया इसी वजह से कि तस्निया की इजाफत तस्निया की तरह पसंदीदा नहीं, वरना उसूलन तो यहां यदाहुमा होना चाहिए था। और फिर नीज मुफरत की इजाफत है तस्निया की तरफ, भाई उन दोनों का एक हाथ होगा या दोनों के दो हाथ हो जाएंगे, एक हाथ एक का एक हाथ दूसरे का, तो दो हो जाएंगे, तो चूंकि इश्तिबा भी नहीं है इसलिए शायद मुफरत इस्तेमाल कर लिया। तो तुक्ताउ यदुहुमा, काटा जाएगा उन दोनों के हाथ को एतबारम बिन नफसी, जान पर कियास करते हुए, वलना और हमारी दलील यह है कि अन्नल इन्क़िता वक़ा बिएतमादिहिमा, कि जो हाथ का कटना है ये वाक़े हुआ है बिएतमादिहिमा दोनों के सहारे से, ये जो हाथ कटा है ये दोनों के सहारे से कटा है, दोनों ने तलवार पकड़ी हुई थी ना, तो दोनों के सहारे से यह हाथ कटा है। याद रखो एक है कता उसका माना है काटना, एक है इनकिता जिसका माना है कटना कटना, तो हम कहते हैं कि इन्नल इनकिता वका बेतमादिहिमा, कि जो हाथ का कटना है ये दोनों के सहारे से हुआ है, वल महल मुतजिन, और ये जो महल है यानी हाथ जो है वो भी तकसीम को कबूल करता है, फयुजाफ इलाकुल, हम जवाब देते हैं इमाम शाफी रहमल्ला को, हम जवाब देते हैं कि नहीं यहां नफ्स पर कियास नहीं करेंगे क्योंकि दोनों में फर्क है, नफ्स जो है वो तजज्जी को कबूल नहीं करता और हाथ जो है वो तजज्जी यानी तकसीम को कबूल कर लेता है। क्या माना नफ्स तजज्जी को, क्योंकि नफ्स के अंदर दूसरे की रूह निकलती है और रूह के निकलने में तकसीम नहीं हो सकती। जब दो आदमियों ने मिलकर एक आदमी को कत्ल किया है या पूरी एक जमात ने मिलकर एक आदमी को कत्ल किया है, तो कत्ल की वजह से उस आदमी की रूह निकल गई और रूह के निकलने में तकसीम नहीं। हम ये नहीं कह सकते कि इसने भी थोड़ी सी रूह निकाली, इसने भी थोड़ी सी रूह निकाली, इसने भी थोड़ी सी रूह निकाली, ऐसा तो नहीं, रूह में तो तकसीम हो ही नहीं सकती। तो वहां रूह के निकलने की निस्बत सब की तरफ होगी कि हर एक ने गोया कामिल रूह निकाली है उसकी, लिहाजा हर एक पर कामिल किसास आएगा भाई, जबकि यहां पर हाथ है और हाथ के कटने में तकसीम हो सकती है कि आधा हाथ एक काटे और आधा हाथ दूसरा काटे भाई, तो दोनों में फर्क है, वहां तकसीम नहीं और यहां तकसीम मुमकिन है, तो लिहाजा यहां यूं कहा जाएगा गोया एक ने भी आधा हाथ काटा और दूसरे ने भी आधा हाथ काटा, तो एक पर भी 25 ऊंट आ जाएंगे और दूसरे पर भी 25 ऊंट आ जाएंगे। तो कहते हैं, हम कहते हैं कि वलना हमारी दलील यह है कि इन्नल इन्क़िता वक़ा बिएतमादिहिमा, के हाथ का कटना दोनों के सहारे से हुआ है, वल महल मुतजज़्ज़िन, और यहां पर जो महल है यानी हाथ जो है मुतजज़्ज़िन वो तकसीम को कबूल करने वाला है, फयुज़ाफ़ु इला कुल्ली वाहिदिन अल-बाज़ु, तो इनमें से हर एक की तरफ बाज़ की नस्बत की जाएगी कि इसने कुछ हाथ काटा और दूसरे ने भी कुछ हाथ काटा, क्योंकि तकसीम को कबूल करता है हाथ, बिखिलाफ इन नफ्सी बखिलाफ जान के, फइन ज़ुहू का रूह गैर मुतजज़्ज़िन, इसलिए क्योंकि रूह का निकलना वो तकसीम को कबूल नहीं करता। मेरी किताब में जहूक है, जा पर फतहा है, आपकी किताबों में भी है, हाँ ये फतहा गलत है, जहूक नहीं भाई, जहूक है, जा पर पेश है भाई। फाउल वजन जो है ना, फाउल वजन ये कलाम अरब में इस वजन पर मसादिर बहुत कम आए हैं, दो चार ही आए हैं, दो चार ही आए हैं, तो ये फाउल नहीं है, फूल है, फूल। فَإِنَّ زُهُوقَ الرُّوحِ غَيْرُ مُتَجَزِّنْ, क्योंकि रूह का निकलना जो है वो तकसीम को कबूल नहीं करता। وَإِنْ قَطَعَ رَجُلٌ يَمِينَ رَجُلَيْنِ فَلَهُمَا يَمِينُهُ وَدِيَةُ يَدٍ, ज़ाब्ता मैंने आपको बतला दिया कि अगर एक शख्स दूसरे शख्स का दायां हाथ काटे तो मुजरिम का भी दायां हाथ काटा जाएगा, और अगर एक शख्स दूसरे का बायां हाथ काटे तो मुजरिम के भी बाएं हाथ को काट दिया जाएगा। और नीज ये भी याद रखना, अगर एक शख्स एक आदमी का दायां हाथ काटे और दूसरे का बायां हाथ काटे तो इसके दोनों हाथ काटे जाएंगे, दाएं वाले के लिए दायां हाथ काटा जाएगा और बाएं वाले के लिए बायां हाथ काटा जाएगा। भाई अगर एक आदमी ने दो आदमियों के हाथ काटे लेकिन दोनों के दाएं हाथ काटे, दोनों के दाएं हाथ काटे हैं, अब क्या किया जाए भाई? अब एक तो किसास ले सकता है, दूसरा तो किसास नहीं ले सकता। तो बतलाएंगे कि इस सूरत में इस आदमी का हाथ भी काटा जाएगा और दियत भी इस पर आएगी एक हाथ की, क्योंकि एक हाथ कटेगा तो एक तो अपना किसास वसूल कर लेगा, दूसरे के लिए उस पर क्या आ जाएगी? दियत आ जाएगी। अब उसकी वसूली का क्या तरीका? कहते हैं अगर दोनों आ गए, दोनों अगर किसास वसूल करने आए तो ये जो हाथ कटा है दोनों के लिए कटा है, तो अब जो दियत वसूल होगी वो भी दोनों के लिए होगी, तो वो 50 ऊंट आपस में 25-25 तकसीम कर लेंगे। और अगर दोनों में से एक पहले आ गया, पहले एक आया फिर बाद में दूसरा, तो पहले एक आया उसके लिए हमने किसास ले लिया और दूसरा बाद में आया तो उसके लिए अब दियत लेकर सारी दियत दूसरे को दे दी जाएगी, क्योंकि किसास इसने वसूल नहीं किया था, किसास तो वो पहले ने पूरा वसूल कर लिया, उसने अपना हक पूरा वसूल कर लिया, तो अब दियत रह गई थी वो ये अब पूरी वसूल कर लेगा। ये माना है वह इन कता रजुलन यमीन नए रजुलैनी, और अगर काट दिया किसी एक शख्स ने यमीन नए रजुलैनी, देखा यमीन नैनी ये तस्निया था नून इजाफत से गिर गया, और अगर काट दिया एक शख्स ने यमीन नए रजुलैनी दो आदमियों के दो दाहिने हाथों को, फलहुमा यमीनहु वदियतु यदिन, तो उन दोनों के लिए वो जो जिन पर जिनके खिलाफ जिनायत की गई उन दोनों के लिए यमीनहु इस मुजरिम का दायां हाथ भी है, वदियतु यदिन और हाथ की दियत भी है। फइन हाजरा अहदुहुमा, पस अगर इन दोनों में से एक आया भाई किसास लेने, वकुतिया और इसका हाथ काट दिया गया, फलिल आखरी दियतु तो दूसरे के लिए दियत है, हाजा इंदना ये हमारे नजदीक है, सवा उन कता हुमा अला ताकुबी अवमान, बराबर है कि इसने उन दोनों के हाथ काटे थे अला ताकुबी आगे पीछे अवमान या इकट्ठे ही, यानी एक का हाथ पहले काटा दूसरे का हाथ बाद में काटा है, तो हाथों के कटना आगे पीछे हो इससे कोई फर्क नहीं पड़ता, चाहे इकट्ठे हाथ काटे चाहे आगे पीछे हाथ काटे, तो भी जब दोनों आएंगे तो किसास दोनों वसूल कर रहे हैं तो दियत में भी दोनों शरीक होंगे, और अगर एक आया है किसास लेने तो उसके लिए किसास ले लेंगे और जो बाद में आया उसको पूरी दियत दे देंगे। सवा उन कता हुमा अला ताकुबी अवमान, बराबर है कि उनके दोनों के हाथ काटे आगे पीछे अवमान या इकट्ठे ही। वइंद शाफिई रहिमहुल्लाह फी ताकुबी युक्तउ बिल अव्वल व फिल क़िरान युक़रा, इमाम शाफी रहमतुल्लाह फरमाते हैं ताकुब की सूरत में यानी आगे पीछे अगर हाथ काटे हैं, पहले एक का हाथ काटा फिर दूसरे का, तो युक्तउ बिल अव्वल, तो पहले के बदले में इसका हाथ काटा जाएगा दूसरे को दियत दी जाएगी। तो हमारे नजदीक ताकुब का एतबार नहीं, इमाम शाफी रहमतुल्लाह के नजदीक ताकुब का एतबार है। वह फिल किरान युकरऊ, और वो फरमाते हैं कि किरान ये कुरान नहीं लिख भाई अलिफ पर मद नहीं होना चाहिए, वह फिल किरानी किरान कर्न का माना है मिलना मिला होना, अगर इकट्ठे ही दोनों के हाथ उसने काटे एक ही वार से दोनों के दाएं हाथ काटे हैं तो अब ताकुब तो ना हुआ, किरान है मिले हुए हैं, वो कटना दोनों का मिला हुआ है, तो इस सूरत में किसको दियत देंगे और कौन किसास लेगा? फरमाते हैं युकराउ कुरान अंदाजी की जाएगी, जिसका नाम निकलेगा उसके लिए हाथ काटा जाएगा और दूसरे को दियत दी जाएगी। ये माना है वह फिल किरान युकराउ, और दोनों के मिला होने की सूरत में युकराउ कुरान अंदाजी की जाएगी। चलिए बस भाई, हादा हुवल मराम, अल्लाहु आलम बिहकीकतिल कलाम।